السلام عليكم ورحمة الله وبركاته. اللهم لك الحمد كما أنت أهله، وصل على محمد كما أنت أهله، وافعل بنا ما أنت أهله، فإنك أنت أهل التقوى وأهل المغفرة. اللهم صل على محمد عبدك ورسولك، وصل على المؤمنين والمؤمنات والمسلمين والمسلمات. اللهم صل على محمد كما تحب وترضى له. آج کا دن ہمارا عافیت سے گزر گیا، ہم پہ کوئی بجلی نہیں گری، کوئی پہاڑ نہیں گرا، کوئی پتھروں کی بارش نہیں ہوئی، آگ کی بارش نہیں ہوئی، زمین نہیں پھٹی، آسمان نہیں ٹوٹا، کوئی سانپ ہمارے گھر میں نہیں آیا، کوئی باولا کتا ہمارے پیچھے نہیں پڑا، کوئی ایسی لاعلاج بیماری وبا کی شکل میں نہیں آئی. آج کا دن ہمارے ساتھ بہت اچھا رہا، اور آج کے دن میں ہمیں اللہ پاک جل شانہ نے روٹی بھی دی، کھانا بھی دیا، پینا بھی دیا، غذا بھی دی، سب کچھ دیا. پھر وہ کھانا ہضم بھی ہوا، پھر وہ کھانا ہضم ہو کے صحت بھی بنا، بہت اچھا رہا. اس کا مطلب یہ ہے پیشاب کا راستہ بھی بند نہیں ہوا، پخانے کا راستہ بھی بند نہیں ہوا، تھوک کا راستہ بھی بند نہیں ہوا، نظر آنے والا راستہ بند بھی نہیں ہوا، اور سنائی دینے والا کان بند نہیں ہوا. پھر تو بہت اچھا ہے. اور ناک بند نہیں ہوا کہ ہم ہر چیز سونگ سہیں، ہواؤں اور فضاؤں میں جو نمی ہے بارش کی وہ ہمیں محسوس ہو رہا، بہت اچھا رہا آج کا دن، تو بہت شاندار. ہماری تو ہیلتھ گڈ رہی. ہمارے یہاں آج پہ ایک صاحب تھے، زور سے ری ہوا خارج کرتے تھے، ہوا خارج کرتے تھے، کہتے تھے گڈ ہیلتھ، زور سے کرتے تھے. آج پہ ہمارے ساتھ تھے، کہتے تھے انگریز کہتا ہے صحت اچھی ہوتی ہے، ادھر ادھر کوئی نہیں دیکھنا، بیٹھا ہے، کوئی احساس نہیں، کچھ نہیں، بس زور سے ہوا خارج کرتے تھے اور کہتے گڈ ہیلتھ. ہمارے کچھ دوست حج والوں نے ان کا نام ہی گڈ ہیلتھ رکھ دیا. آج تو ہمارا گڈ ڈے گزرا بہترین. ہمارے ایک، میں F-10-4 میں کلینک کرتا تھا، تو زلزلہ آیا 2005 کا، تو اسی مہینے یعنی زلزلے کے 2 دن کے بعد میرا وہاں اسلام آباد میں وہ دن دیا تھا میں نے، وہاں میں نے ایک صاحب کو دیکھا، تو میں نے کہا بلال زندہ ہو، کیسے بچ گئے؟ اسے کہنے لگے کہ میں تو رہنے والا ہوں باغ کشمیر کا، میں گیا ہوا تھا مظفر آباد، تو زلزلہ آیا تو ہم بھاگے، تو ہم بھاگے، جب ہم بھاگے تو ہم میرے ساتھ اور بھی بہت سے لوگ بھاگے، ہماری کوشش تھی ہم میدان میں جائیں، میدان میں، اور میرے ساتھ آگے چلنے والے بہت سارے لوگ تھے کہ اچانک زمین پھٹی اور وہ اس کے اندر چلے گئے اور زمین مل گئی اور تھوڑی سی ایک نشان رہ گیا، اور میں اس کے کچھ پیچھے تھا اور میں بچ گیا. ہمارے لیے تو زمین بھی نہ پھٹی، اس کی شان کریمی نے اتنا ہمارے عیبوں کو ڈھانکا، ہمارے عیبوں پہ پردہ دیا، زمین نہ پھٹی. ہمارے لیے کوئی وبال نہ آیا، कोई ऐसी चीज ना आई। एक साहब कहने लगे कि ये जिम्मेदारों का ना अभी गंदम की कटाई में थ्रेशर लगता है गंदम का, तो जिसमें दाने इलादा होते हैं भूसा इलादा होता है, तो वो थ्रेशर लगा, वो साथ खड़े थे बड़े जिम्मेदार थे। एक भूसे का छोटा सा जर्रा उड़ा और उनकी आंख में चला गया। उन्होंने आंख मली और एहसास हुआ कि वो निकल गया, लेकिन निकला नहीं। कुछ देर के बाद वो आंख सुर्ख हो गई। उन्होंने फिर कोशिश की, ना निकला। फिर एक डॉक्टर के पास गए, उन्होंने एक ड्रॉपर दे दिया कि ये ड्रॉपर डालें तो इंशाल्लाह निकल आई। तो फिर ना निकली। फिर उससे बड़े डॉक्टर, बड़े अस्पताल, फिर अस्पताल, फिरते 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 उस एक तिंके पे 9 लाख लग गए। उस एक तिंके 9 लाख लग गए। आज कितना कर्म है कि हमारी आंखों में टिंके जाते हैं, पता नहीं क्या कुछ जाते, और हमारी आंखों में इतना गर्द गुबार जाता है, एक यूं मलते हैं और ठीक हो जाते। हमारा तो आज का दिन बहुत आफियत से गुजरे, हम तो खुशकिस्मत हैं, बहुत आफियत से। हादसा इतने ज्यादा हो रहे, हादसा। मैं भी अभी आ रहा था तो एक साहब मुझे मिले, कहने लगा आपको पता है वो फला आदमी के घर वाले वालेबा ने 8 या 10 बताए इकट्ठे कत्ल हो गए, कोई मुल्तान में पता नहीं कोई कत्ल हुआ, क्या कितने बंदे, कितने आदमी, 11। मैंने कहा नहीं। कहने लगे वो हमारे जो थे उनके सारे ससुराल वाले थे। आज का पहर अच्छा गुजर गया, आज के लम्हे अच्छे गुजर गए, अल्लाह तेरा शुक्र है तेरा ऐसा। हमारे आज के लम्हात में खैर हुई, ये कितना करम है और कितनी अता और कितना एहसान है। पहले लोग दुआएं देते थे, लोग दुआएं देते थे, अल्लाह करे तेरी सुबह भी खैर हो, तेरी शाम भी खैर हो, दिन ढले भी खैर हो, दिन चहे भी खैर हो, 8 पहर खैर से गुजरे, 8 पहर खैर से गुजरे। जब नेमतों के ऊपर नजर नहीं होगी, फिर हमने अपने मुल्क को गरीब महसूस करेंगे, फिर कहेंगे महंगाई बढ़ गई है, फिर कर्जे बढ़ गए हैं, तो हुक्मरानों को गालियां देंगे। जब नेमतों पे नजर नहीं हो, जब चीनी 6 रुपए किलो थी, 3 रुपए किलो थी, तब भी खरीदते थे, आज जितने रुपए किलो है तब भी खरीदते, घी 2.5 रुपए किलो था। मैं अपने शऊर की बात कर रहा हूं, उससे पहले तो एक रुपए का 6 किलो 10 किलो मिलता था, और वो भी देसी डालडा घी, तो घी तो इसका तो एहसास शऊर ही नहीं था। उस वक्त भी खरीदते थे, अब भी खरीदते। जब नेमतों की शुक्रगुजारी का जज्बा होगा और हमारी नजर नेमतों पे होगी कि अल्लाह तूने इतनी नेमतें हमें दी हैं, कि तेरा कितना करम और एहसान है, फिर हर चीज अच्छी लगेगी। और जब नेमतों की नाकदरी होगी, फिर हर चीज में हमें जुल्म नजर आएगा, ज्यादती नजर आएगी, और बेचैनी परेशानी नजर आएगी, और फिर मखलूक के शिकवे, खुदा ना खास्ता खालिक के शिकवे, उसके निजाम के शिकवे, उसके बनाने के शिकवे, उसकी सारी तरतीब के शिकवे ही शिकवे करते चले जाएंगे, फिर हमारी जिंदगी खुद खट जाएगी, उसमें राहत आफियत नहीं होगी। बिन जिक्रिया मुल्तानी रहमतुल्लाह के बारे में भी आता है और अल्लाह वालों के बारे में भी, बहुत मालदार थे, बहुत मालदार थे। आज के दौर के अरबपति खरबपति थे, तो बैठे थे तो किसी ने आके कान में कोई बात कही, तो फरमाया अल्हम्दुलिल्लाह। फिर कुछ वक्त गुजरा, तो वक्त बस गुजरने के बाद किसी ने आके कान में कोई और बात कही, फरमाया अल्हम्दुलिल्लाह। तो किसी ने पूछा कि हजरत क्या हुआ, फरमाया किसी ने कहा कि आपका जहाज आ रहा था, माल का जहाज, वो आके माल का जहाज डूब गया पानी में, सर आपका माल बर्बाद हो गया। फरमाया अल्हम्दुलिल्लाह, अल्हम्दुलिल्लाह। और कुछ देर के बाद किसी ने आके कहा कि हजरत नहीं, वो आपका नहीं था, किसी और का था, आपका जहाज बच गया। तो फरमाया अल्हम्दुलिल्लाह, या अल्लाह तेरा माल था तूने ले लिया, इस पे राजी, और तेरी नेमत थी तूने दे दी, इस पे राजी, मौला तेरे देने पे भी राजी, तेरे लेने पे भी राजी। जब मिजाजों में शुक्र गुजारी का जज्बा आएगा, फिर नेमतों की कदरदानी नसीब हो, फिर नेमतों की कदरदानी नसीब हो। अगर अल्लाह तेरा शुक्र है तूने मेरे साथ इतना अच्छा मामला कर दिया, और मेरे साथ इतनी करीमी और कितना करम कर दिया, इतना मुझे अता कर दिया, मैं तो इस काबिल न था, और इतना मेरे साथ करम कर दिया, मेरी औकात नहीं थी, ये सिर्फ तेरी शफकत और तेरी अता और तेरी मेहरबानी है कि तूने मेरे साथ इतना अजीम मामला कर दिया। हमारा आज का दिन कैसा गुजरा, बस एक नेमत है अल्यौम, अल्यौम के ऊपर टुडे, इसके ऊपर पूरी दुनिया में किताबें लिखी गई हैं, अल्यौम के ऊपर, जिसे इंग्लिश में टुडे कहते हैं, इसके ऊपर किताबें लिखी गई हैं पूरी दुनिया में। ये मेरा आज का दिन कितना अच्छा गुजरा, और जो अल्लाह को मानने वाला नहीं है वो आज का दिन मैंने कितना एंजॉय किया, और जो अल्लाह को मानने वाला है वो कहता है कि आज का दिन मैंने कितना अल्लाह की नेमतों को एंजॉय किया, और अल्लाह की इबादतों को एंजॉय किया, और अल्लाह के जिक्र को एंजॉय किया, और अल्लाह की मखलूक के लिए खैरखाई को सोच के एंजॉय किया, और अल्लाह की मखलूक की खिदमत करके एंजॉय किया। अल यौम टुडे, अल यौम, कि मैंने लोगों के लिए कितना भला सोचा, और लोगों के लिए कितनी खैरखाई का जज्बा मेरे दिल में आया, और लोगों के लिए मेरे दिल में कितना आया कि मैंने लोगों को किस अंदाज से सोचा कि अल्लाह की मखलूक जिस हाल में है अल्लाह को बड़ी प्यारी है, वो जिस हाल में है अल्लाह को बड़ी प्यारी है, मेरी तबीयत में लोगों के लिए खैरकाही का जज्बा कितना आया, कितना जज्बा है। हमारी ये सोचें अगर आएंगी, शिकवे खत्म हो जाएंगे और शिकायतें खत्म हो जाएंगी, हमारी सोचें ही आए, हमारी तबीयतों के अंदर से ये कैफियतें खत्म हो जाएंगी कि सारी दुनिया हमारी दुश्मन है, कितने लोग कहते हैं कि सारी दुनिया मेरी दुश्मन है और सारी दुनिया मेरी मुखालिफ है, कितने लोग हैं जो ये कहते हैं, फिर ये कैफियत नहीं आए, हमारी तबीयतों और मिजाजों में शुक्र गुजारी का जज्बा हो। फिर अगर कोई हादसा होगा भी सही, आजमाइश अल्लाह की तरफ से आई भी सही, तो फिर हमारे दिल में फौरन आएगा कि अल्लाह की तरफ से है, और अल्लाह मुझे देखना चाहता है कि मेरी नजर उसके जात से कहीं हटती तो नहीं, ये अल्लाह की तरफ से। कभी नेमतें दे के आजमाता है, कभी नेमतें लेकर आजमाता है, कभी माल दे के, कभी माल लेके, कभी सेहत दे के, कभी सेहत लेके, कभी जिंदगी दे के, कभी जिंदगी लेके आजमाता है, आजमाता है। हम तो पल पल आजमाइश से गुजर रहे हैं और शुक्र गुजारी के जज्बे से गुजर रहे हैं। आजमाइश यह है कि उसने नेमतें दे दी, सारी दे दी, आज का दिन मेरी नेमतों में गुजरा है, आज का दिन मेरी राहत में गुजरा है, इश्क में, रिस्क में, इज्जत में, दौलत में, सेहत में, खुशियों में, खुशहालियों में आज का दिन मेरा गुजरा है। ये मेरे लिए कितनी बड़ी नेमत है और राहत है जहां है। आज का दिन मेरा कितना अच्छा गुजरा, ये एक अंदाज है। और एक अंदाज ये है कि आज का दिन मेरा अच्छा नहीं गुजरा, फलां के पास ये माल था मेरे पास नहीं है, फलां के पास ये दुकान थी मेरे पास नहीं है, फलां के पास फैक्ट्री है, घर है, दौलत है, इज्जत है, फला चीज है मेरे पास नहीं है। एक अंदाज जिंदगी का ये है। और एक ये है कि या अल्लाह उसके पास तो ये भी नहीं है, तूने मुझे ये दे दिया, उसके पास तो ये भी नहीं है, तूने मुझे ये दे दिया। ऐ अबू ज़र, मेरे आका ने फरमाया, सरवर कौनैन सल्लल्लाहु तआला अलैहि वसल्लम ने, मेरे हुजूर ने फरमाया, ऐ अबू ज़र, ऐ अबू ज़र, अपने से कम तर पे नजर रख, अल्लाह जल्ला शान हो की नेमतों का शुक्र गुजारी होगी, अपने से कम तर पे नजर रख, अपने से कम तर पे नजर रख, जो मुझसे कम तर है, जिनके पास कुछ नहीं, माल दौलत चीजें कुछ नहीं, उन पे नजर रख, अपने से कम तर पे नजर रख, एबूजर अपने से कम तर पे नजर रख, अल्लाह जल्ल शानहू की नेमतों की शुक्र गुजारी तुझे मिलेगी। यकीन जानिए मेरे पास बेशुमार लोगों ने मुझे बताया, कहने लगे जब हमने ये फार्मूला आजमाया कि अपने से कम तर पे नजर रख, उस दिन से हमारी जिंदगी में सुख और सुकून और चैन आ गया और राहत आ गई हमारी जिंदगी में। उस दिन से जब से हमने फैसला किया कि अपने से कम तर पे नजर रखें, हम तो फैसला करें कि आज का दिन मेरा शुक्र गुजारी का जमा, अल्लाहुम्मा लकल हम्द व लकल शुक्र, अल्लाह तेरा शुक्र है, अल्लाह तेरा एहसान है। कुछ लोग ऐसे होते हैं उनको खुशामद का फन आता है। बकौल एक शख्स के, एक अल्लाह वाले से सुना कि मेरे एक क्लास फेलो थे, उनके वालिद उस दौर के बहुत बड़े सूबे के अफसर थे। वो कहते थे मेरे वालिद ने खुशामद में पीएचडी की हुई है, डॉक्टरेट की हुई है। मैं कहता हूं अल्लाह की खुशामद का फन आ जाए, काम बन जाए, अल्लाह की खुशामद का फन आ जाए। और आप जिंदगी का तजर्बा देखें, इल्म का तजर्बा देखें, लफ्जों का तजर्बा देखें, जितना ज्यादा अल्लाह की खुशामद बढ़ती जाएगी और अल्लाह की खुशामत का फन आता जाएगा, रहमतें, बरकतें, दौलतें, इज्जतें, शान शौकतें ऐसे छाओं कर जाए। सारी सूरत फातिहा तो उसकी खुशामत ही तो है और सारी सूरत इखलास उसकी खुशामत ही तो है और सारी आयतुल कुर्सी उसकी खुशामत ही तो है। आप आयतुल कुर्सी के तर्जमे में डूबे, सूरत फातिहा के तर्जमे में डूबे, आप देखें सारी उसकी खुशामद ही तो है। और क्या है? उसकी तारीफ है, उसकी अजमत है, उसकी किबरियाई है, उसकी शान और शौकत है, उसका वकार, उसकी सरबलंदी है, अल्लाह जल्ल शान हो। आज का दिन मेरा, मैंने क्या एंजॉय किया, मेरा कैसे बेहतरीन गुजरा आज का दिन, और मैंने कौन से दस्तरखान पे जी भर के लूटा दस्तरखान को। एक साहब कहने लगे जब खाना आते मैं अंधा हो जाता हूं, अंधा हो जाता हूं, अन्यवा अन्यवा इसे कहते हैं, अंधा जब ऐसे लौटता है, ऐसे टूटता है, उसे किस चीज का पता नहीं चलता, खाना जब आता मैं अंधा हो जाता हूं। और एक साहब कहने लगे कि उन्होंने खाना खाया दस्तरखान पे, हाय कहने लगे, उन्हें क्या हुआ, तकलीफ हुई? कहने लगे नहीं, बच क्यों गया, अंदर जा नहीं सकता, बच क्यों गया? इसी तरह रूहानी दस्तरखान पे वो जिक्र है, वो तस्वीर है, अल्लाह की मखलूक की खिदमत है, वो इबादत है, वो रोजे हैं, मसनून दुआओं का कदम कदम पे पढ़ना है। रूहानी दस्तरखान पे मैं कितना झपटता और कितना पढ़ता हूं और कितना बेसाख्ता मेरी मिजाजों में तबीयतों में ये चीज आती है, ये भी कर लूं, ये भी कर लूं, ये भी कर लूं, कितना बेचैन होता हूं मैं, कितना बेकरार होता हूं। और आज का दिन मेरा कैसे गुजरा, ये रूहानी दस्तरखान पे मैंने कितनी मेहनत की और कितनी कोशिश की और कितनी जान मारी रूहानी दस्तरखान, आज का दिन मेरा कैसे गुजरा, और आज का दिन में मैंने कितनी हिम्मत मेहनत की। देखें, हमें चीजों का तासुर मिलता है, हर चीज हमारे ऊपर असर करती है, हर चीज असर करती है। अब देखें, बारिश हुई तो बारिश होते ही हफ्स हो गई है, हवा रुक गई है, नमी आ गई है, हवा के अंदर नमी आ गई। मेरे दिल से उन दोस्तों के लिए दुआएं निकल रही हैं कि जिन्होंने ये एग्जॉस्टिंग का काम मेहनत की। यकीन जाने पिछले यही महीने थे जब मजमा होता था और हफ्स होती थी, आज तो नहीं है, बिल्कुल फ्रेश माहौल। हाल में इतने और ज्यादा आ जाएंगे इंशाल्लाह, नहीं हो, दिल के गहराइयों से दुआ निकल रही हो। तो माहौल का असर हमारी जिंदगी पे होता है, हमारी नस्लों पे, हमारे मिजाजों पे होता है, होता है। हम सारी जिंदगी इस तासर को लेके चलते रहेंगे, बस एक चीज सहन नशीन रहे, ये माहौल का असर हमारी जिंदगी पे अगर होता है तो उसको साथ साथ हम साथ साथ उसका इजाला भी करते रहे। उसकी मिसाल, गाड़ी चली और गाड़ी के अचानक बारिश में आ गई, गाड़ी अचानक बारिश में आई तो वाइपर चलने लगा और शीशे को साफ करने लगा। मुझे याद है एक दफा एक सफर मैंने किया, दो सफर जिंदगी के ऐसे किए, रात का वक्त था और गाड़ी की लाइटें खत्म हो गई और जो गाड़ी चला रहा था उसकी नजर भी कमजोर थी और मैं चलाना जानता नहीं था, अब तक भी नहीं जानता, गाड़ी नहीं चला सकता, मोटरसाइकिल गाड़ी मैं नहीं चला सकता। और कुछ चीजें ऐसी हैं मैंने जानबूझ के नहीं सीखी, मोबाइल के सिस्टम, नेट के सिस्टम, फलां सिस्टम, मैं बासुकात ना बहुत पुरानी बात है, मैं कुछ चीजें सीखना चाहता था। पर मेरे दिल में ख्याल आया कि तारिक, दुनिया जिस चीज को सीख रही है तू भी वो सीखेगा तो मखलूक को ज्यादा नफा नहीं दे सकेगा, वो चीज सीख जो दुनिया नहीं सीख रही, वो चीज सीख जो सारे कर रहे हैं तू भी कर रहा, अच्छी बात है, कोई हरज तो नहीं है, लेकिन वो कर जो सारे नहीं कर रहे हैं। मेरा अपना एक सब्जेक्ट है और मेरे उस सब्जेक्ट में अपनी बात करता हूं मैं, और अल्लाह वो बात मुझ पर खोलता है अपने महज करम और फजल और इस मजमे की तवज्जुहात की वजह से, इस मजमे की कुर्बानी से जो आप कुर्बानी से तशरीफ लाते हैं, कोई कहां से कोई कहां से। बारिश, मैंने कहा ना कि दो सफर ऐसे हुए, एक सफर हुआ कि उस बंदे की खुद नजर कमजोर थी और उसकी अगली लाइटें बिल्कुल खत्म हो गई और मैं यूं करके बड़ी शिद्दत से देख रहा हूं और रात है और सड़क भी ऐसी है जहां कोई गाड़ियां नहीं आ रही थी कि आने वाली गाड़ी बाज़ोकात रास्ता बताती अपनी रोशनियां देती और गाड़ी से नीचे उतर जाती, सड़क से गाड़ी नीचे उतर जाती। मैं कहता हूं नीचे उतर गई है, आपको आवाज नहीं आ रही टायर की, वो फिर इधर कर लेता, फिर बड़ी मुश्किल से सफर तय हुआ। और एक दफा ऐसा हुआ कि बारिश हो रही थी और बारिश में उसके वाइपर खराब हो गए। यहां एक जिंदगी का एहसास हुआ कि हमारी जिंदगी में चीजें असर करती रहेंगी, कोई चीज ऐसी हो, कोई रिमूवर हो, इंक रिमूवर कोई हो जो उसको उसी वक्त मिटा दे और दाग को भी मिटा दे और निशान को भी खत्म कर दे, کچھ چیز ایسی ہونی چاہیے, ورنہ اگر یہ زندگی کا اثر ہماری زندگی میں مسلسل آتا رہا تو اس کا نقصان یہ ہوگا, اس کا نقصان یہ ہوگا کہ ہماری زندگی داغدار ہو جائے گی, سفر آگے نہیں کر سکیں گے. میں نے دھند میں سفر کیے ہیں جہاں ایک فٹ پہ کچھ نظر نہیں آتا, سردیوں کے سفر کیے ہیں, وہاں سفر کیے. ایک دفعہ ایک کوچ آئی, ابھی پچھلے سال کی بات ہے, سردیوں میں. میں نے کہا اس کے پیچھے لگاؤ, لیکن ہم کوچ کا مقابلہ نہ کر سکے. کئی میل چلے, کوئی گھنٹہ دو گھنٹے, آخر وہ کوچ ہم سے آگے نکل گئی. تو میں نے کہا اوہو, پولس رات میں بھی یہی ہوگا. حدیث میں آتا ہے کچھ لوگ ایسے ہوں گے ان کے پاس روشنی نہیں ہوگی, اور وہ جن کے پاس ساتھ روشنی ہوگی ان کے پیچھے چل پڑیں گے, اور وہ بجلی کی رفتار سے گزر جائے گا, اور یہ درمیان میں کٹ جائے گا, اور یہ درمیان میں گم ہو جائے گا, کیونکہ وہاں ہر بندہ اپنی روشنی سے چلے گا. ہماری زندگی میں چیزیں اثر کرتی رہیں گی. مثلاً حفص نے اثر کیا, مجمع بڑھا, ہم پسینے سے شرابور ہو گئے. ہمارے مخلصین نے اس حفص کا اہتمام کیا, اس کو پیک کیا اور بڑے بڑے ایگزاسٹ لگائے کہ ہوا کو کھینچیں. اب حفص کا موسم ہے, اور آیا ساون آئے گا, بادو آئے گا, حفص بڑھتی چلی جائے گی. ہم نے اس کا انتظام کیا. جب زندگی کی فرحت کم ہو جائے اور دل میں حفص بڑھ جائے, اور سب کچھ اور دل میں راحت نہ ہو, اور سب کچھ اور دل میں فرحت نہ ہو, اور سب کچھ اور خوشیاں خوشحالیاں کامیابیاں نہ ہو, اس کا کیا حال ہے, اس کا کیا علاج ہے, اس کی کیا تدبیر ہے؟ سوچیں تو اسے, اس کا کیا حل ہے, اس کی کیا تدبیر ہے؟ ہمیں قدم قدم پہ جو ذکر اذکار ملے ہیں اور قدم قدم پہ جو دعائیں ملی ہیں, اصل میں یہ اس کا حل ہے. کل ایک چیز نے مجھ پہ اثر کیا. کل کی میری ملاقاتی آتے ہیں میرے پاس, روزانہ تقریباً 100 کے قریب لوگوں سے ملاقاتیں کرتا ہوں. تو کل کی ملاقات میں ایک صاحب نے کہا کہ ہماری فیکٹری برباد ہو گئی, ہمارا بزنس ختم ہو گیا, اور ہماری زندگی سے سکون تجارت ختم ہو گئی. کیوں؟ کہنے لگے ہمیں اس کا احساس بعد میں ہوا, وہ یہ ہوا کہ ہماری زندگی میں سکون اور راحت اس لیے ختم ہوئی, اس کا احساس بعد میں ہوا, اور اس لیے ہوا, ہم نے اس کی زمین اونچی کرنی تھی, سڑک سے فیکٹری کی سطح زمین نیچی تھی, ہم نے وہاں مٹی ڈلوائی, اور مٹی آئی قبرستان سے. قبرستان تھا, قبروں کے نشان ختم ہو گئے, وہ مٹی ٹرالیاں بھر بھر کے لائے, اور جب سے وہ آئی چیز ہماری ویرانیاں اور پریشانیاں اور مسائل اور مشکلات, کیا چیز ہے یہ؟ ایک درویش تھے, ان کے پاس ایک بندہ گھڑا لایا, تو کہنے لگا اس گھڑے میں پانی گرم ہی رہتا ہے, ٹھنڈا نہیں ہوتا, گرم ہوتا ہے ٹھنڈا نہیں ہوتا. اللہ پاک جل شانہ نے ان کے دل کی آنکھیں تو کھولی تھیں, اور دل کی دنیا ان کی آباد اور شاد تھی, جسے کشف کہتے ہیں. اللہ کے ولیوں کو کشف ہوتا ہے. تو انہوں نے کشف کے ذریعے پتا کیا, اللہ سے پوچھا, اللہ نے دکھایا. وہ گھڑا ایک ایسے آدمی کے جسم کی مٹی تھی, صدیوں سالوں پہلے جسم تھا, مٹی میں مل گیا, قبرستان تھا, اس کا نشان ختم ہو گیا. وہاں سے کمہار نے مٹی لی, اور مٹی لے کے اس کو گوندھا, اور اس کا گھڑا بنایا, اور وہ پک گیا. تو پوچھا کہ یہ اس شخص کے جسم کی مٹی ہے؟ اس شخص کے جسم کی مٹی ہے, اس شخص کے جسم کی مٹی ہے جس کو عذاب ہو رہا ہے, اور اس کا جسم کی مٹی کا جو گھڑا بنا ہے اس مٹی سے, اور اس میں پانی ٹھنڈا نہیں ہوتا. تو اہل محفل تھے, شیخ نے فرمایا دعا کے لیے ہاتھ کھڑے کیے, اور میں اس کے لیے دعائیں مغفرت کروں. کہ اللہ اس کی مغفرت کر دے. اس کی دعائیں مغفرت کی اور گڑ گڑا کے اللہ سے مانگا. اسی عرصے کے بعد وہ صاف دل آئے اور عرض کرنے لگے کہ اللہ پاک کا فضل ہے, اب اس گھڑے میں پانی ٹھنڈا ہونا شروع ہوا ہے. فرمانے لگے اللہ پاک نے اس کی مغفرت کر دی ہے. قبر کی مٹی. ایک اور واقعہ, دو بھائی تھے ایک گھر میں جھگڑا کر رہے تھے. وہ کہتے یہ گھر میرا, یہ گھر میرا, گھر میں جھگڑا ہو رہا. تو ایک نے کہا, ایک آواز آئی گھر کی دیوار سے, کس گھر پہ جھگڑ رہے ہو؟ میں ایک بادشاہ کے سر کی مٹی ہوں اور آپ کے گھر میں اینٹ کے طور پہ چنی گئی ہیں. میں ایک بادشاہ تھا جس کی اتنے سال حکومت رہی اور اتنا زیادہ اس کا تخت اور تاج تھا اور اس کا اقتدار تھا. پھر میں مٹ گیا, پھر میرے اوپر بہت بڑا مقبرہ بنایا اور میرا شان و شوکت تھی, پھر وہ بھی ختم ہو گیا. اور اس کے ختم ہونے کے بعد پھر میرا سب کچھ ختم. پھر کہیں سے آئے انہوں نے مٹی بنائی اٹھائی اور میری اینٹیں بنائی اور آپ کے گھر میں, اب گزشتہ 50-70 سال سے میں آپ کے گھر میں ہوں. میرا حال تو یہ ہے, کس گھر پہ لڑ رہے ہو؟ ایک درویش جا رہے تھے, ان کی ایک کھوپڑی پہ ٹھوکر لگی, اندھیرا تھا. تو اللہ پاک نے کھوپڑی کو بولنے کی اجازت دی. فرمانے لگی کہ میں وہ کھوپڑی تھی جس پہ تاج سجے جاتے تھے, دھرے جاتے تھے, آج میں وہی کھوپڑی ہوں جس کو ٹھوکریں لگ رہی ہیں. میری بے کسی پہ اے راہ گزر, نہ تو چین اپنا خراب کر. تجھے کیا خبر کہ میں کون ہوں, تہ خاک کس نے سلا دی؟ میں نے کل جب یہ بات سنی نا, کل جب یہ بات سنی, میں کل سے گھوم رہا ہوں اس بات پہ. اللہ کا نظام ہے کہ جب میں جس بات پہ گھومتا ہوں اللہ کی طرف سے کچھ چیزیں ملتی ہیں. اب سمجھ آئی کہ استغفار ہماری زندگی میں لازم کیوں ہے. اب سمجھ آئی کہ ہم اللہم اغفر لی ولوالدی وللمومنین والمومنات والمسلمین والمسلمات کیوں پڑھتے ہیں. کوئی زندہ کے ساتھ, کوئی مردہ کے ساتھ, ہماری ذات سے کوئی زیادتی ہو گئی ہو. دعا ایک بہترین تحفہ بھی ہے, دعا ایک بہترین گفٹ بھی ہے, دعا ایک بہترین زخموں کا مرہم بھی ہے, اور دعا ایک بہترین کمی کوتاہی کا ازالہ بھی ہے. ہم نے دعا کر دی, اللہم اغفر لی ولوالدی وللمومنین والمومنات والمسلمین والمسلمات. اللہ مغفرت فرما جو موجود ہیں جو نہیں ہیں. اللہ مغفرت فرما جو ہیں جو ختم ہو گئے. اللہ مغفرت فرما جو زندہ ہیں یا مردہ ہیں. یا اللہ مغفرت فرما جو اس دنیا سے مر گئے ختم ہو گئے. مغفرت فرما, مغفرت فرما, مغفرت فرما. امام موسیٰ قاسم رحم اللہ تعالی علیہ آل رسول کی بہت بڑی ہستی, اہل بیت کے بہت بڑے امام. موسیٰ کے ساتھ قاسم کیوں آیا؟ ذرا میں یہ تھوڑا سا نقطہ بیان کر رہا ہوں. والقاسمین الغیظ. قاسم کیونکہ موسیٰ نام آخری درجے کا جلالی ہے, وہ صرف اس وقت کے نبی کا کمال تھا جو اس جلال کو پی کے جلال کے ساتھ بھی ان کا ساتھ جمال چلتا تھا. ابراہیم نام آخری درجے کا جلالی ہے, وہ ابراہیم علیہ السلام کی عظمتیں اور کمال کا درجہ تھا, وہ ان کا ہی زیبا تھا کمال کہ اتنے بڑے جلال والے نام کے باوجود بھی ان کی شان کریمی اور رحیمی بہت زیادہ تھی. اس لیے موسیٰ کے ساتھ قاسم ہے. قاسم ایسا شخص جو غصے کو پینے والا, جو درگزر کرنے والا, جو معاف کرنے والا, جو عنایات کرنے والا جو تجھ پہ ظلم کرے تو اسے معاف کر، جو تجھے محروم کرے اسے عطا کر. یہ مزاج والکاظمین، والکاظم تو امام موسیٰ کاظم رحم اللہ تعالی علیہ ایک جگہ تشریف لے جا رہے تھے، ایک شخص کو دیکھا بہت زبوں حال، پریشان حال، دکھوں کا غموں کا مارا ہو، اس کے پاس خود تشریف لے گئے. تو اس نے دیکھا وہ نہ پہچان سکا کون ہستی ہیں، کون صاحب کمال ہیں، کون آل رسول آل بیت کے تاجدار ہیں، وہ نہ پہچان سکا. تو اسے پوچھا لگتا ہے پریشان ہے. ہاں. کہا کیا پریشانی ہے؟ کہا میرا سب کچھ لٹ گیا، میں اپنے علاقے کا، اپنے قبیلے کا سردار تھا، میری بیویاں تھیں، میری اولاد تھی، میرا مال تھا، میری چیزیں تھیں، میری دولت تھی، میرا سب کچھ تھا، میں اپنے قبیلے کا سردار تھا، لیکن آج سب کچھ ختم ہو گیا اور حتیٰ کہ میں اپنا قبیلہ چھوڑنے پہ مجبور ہو گیا، تنہائی کی زندگی گزار رہا ہوں، تنہائی کی زندگی. میرے والد صاحب رحمت اللہ علیہ کے پاس ایک صاحب آتے تھے، دریا کے کنارے پہ ایک گمشدہ بستی میں، ایک گمشدہ بستی میں وہ رہتے تھے. پھر انہوں نے وہاں کچھ حکمت کا کام شروع کر دیا تو وہ دوائیاں لینے آتے تھے. تو ایک دفعہ کہنے لگے آپ سے دل لگے اپنا اصل حال سناؤں، میں اصل ملتان کا ہوں، میری فلاں چوک پہ ایک بہت بڑی بیکری تھی اور اس دور میں جب عمومی بیکریاں نہیں ہوتی تھی، میں وہاں بہت بڑی بیکری تھی. پھر میرا ایک دل کہیں لگ گیا اور اس سے میرا پیار بڑھا اور پھر میں نے اس کو چھوڑ دیا اور ہمارا کچھ آپس میں اختلاف ہوا، اس نے پھر اس غم میں خود کشی کر لی. وہ کوئی بہت بڑی پارٹی تھی، وہ ان کے گھر کا معاملہ تھا، رشتہ ان کے گھر کا تھا، انہوں نے میرے اوپر وہ مقدمات، وہ کیس بنائے. اب میں گزشتہ سالہ سال سے رو پوش ہوں. حال آیا میرے اوپر، حالات آئے میرے اوپر. تو حضرت امام موسیٰ کاظم رحم اللہ تعالی علیہ نے دیکھ کے فرمانے لگے کیا ہوا تجھے؟ اللہ میرے پاس سب کچھ مال چیزیں نعمتیں تھیں، سب کچھ تھا، سب لٹ گیا. غربت کی بھی ہوتی ہے عجب شب عجب شام، کرتا ہے سفر جب قافلہ راحت و آرام. راحت و آرام کا قافلہ کو سفر کر جاتا ہے، راحت و آرام ہوتی نہیں. تو پوچھا تجھے کیا محسوس ہوتا ہے کہ تیری پکڑ کس چیز پہ ہوئی ہے، تجھے کیا محسوس ہوتا ہے، آپ کون ہیں؟ اتنا گہرا سوار کرنے لگے ہیں اور میرے دل کی باتیں آپ بوجھنے لگے ہیں، آپ کون ہیں؟ پر میں میرا نام یہ ہے. کھڑا ہو گیا، اس نے آپ کا ہاتھ چوما، پیشانی کو بوسا دیا اور عزت و اکرام سے بٹھایا. عجیب بات کہی، کہنے لگا میں جس دن سے زوال میں آیا ہوں میں ایک دعا کر رہا تھا کہ یا اللہ، سنا ہے کہ امام موسیٰ کاظم جس کو دعا دے دیں اس کے بیڑے پار ہو جاتے ہیں، کبھی مجھے ان سے ملوا دے، وہ پتہ نہیں کہاں رہتے ہیں، یا مجھے ایسی کوئی تیز رفتار سواری دے دے اور جس کو سمتوں کا بھی پتہ ہو، یا اللہ میں ان تک پہنچ جاؤں اور ان سے دعا کرا دوں تو میرے کام بن جائیں گے، کہ مجھے سہل ہو گئی منزلیں، کہ خزاں کے رخ بھی بدل گئے، تیرا ہاتھ ہاتھ میں آ گیا تو چراغ رہ کے بھی جل گئے. رو پڑا، کہنے لگا کہ دعائیں رائیگاں نہیں جاتی، دعائیں ضائع نہیں جاتی، دعائیں اثر کرتی. شیخ نے پھر سوال کیا تیرا کیا خیال ہے، تجھے زوال کس چیز پہ آیا؟ کہا کہ ایک قبر تھی میرے گھر کے قریب، اس کے ساتھ میدان تھا، میں نے اپنے گھر کو وسیع کرنے کے لیے اس قبر کو ختم کیا، اس میدان پہ मैंने दीवार दे दी और मैंने वहां बेल बूटे लगा दिए और घर को मुजयन कर दिया। मेरे दोस्त आते थे, मैं वहां उठता बैठता कह के लगाता था। एक रात मैंने ख्वाब देखा कि बहुत बड़ा मजमा है और वो कहता है कि तू हमें रौनता फिर रहा है और हम में से कुछ लोग ऐसे भी हैं जिनकी इबादत में खलल होता है, जिनके जिक्र में खलल होता है, जिनकी तस्बीह में खलल होता है, कुछ लोग ऐसे भी हैं। मैं पूछा कौन है आप? कहा ये सारा कब्रिस्तान है और कुछ निशान बाकी थे, बाकी खत्म हो गए और निशान असल नहीं है। हम तो नीचे रह रहे हैं, हमारे घर है नीचे, हमारी रिहायश है नीचे और तूने ये क्या कर दिया? तू वो जगह छोड़ दे, तू वो जगह छोड़ दे। कहा कि मैंने ख्वाब देखा और मैंने ख्वाब को ख्वाब ही समझा और समझा कि यह ख्वाब है या ख्याल है, बस मैंने ख्वाब को ख्वाब ही समझा और मेरा ख्वाब हो गया। बस कुछ ही अरसे के बाद मुझे जवाल आना शुरू हुआ। तो फिल मुल्क मन तशा व तंज उल मुल्क मिन मन तशा व तो इज्ज मन तशा व तो जिल मन तशा, बस ऐसे जवाल आना शुरू। और एक पल में मेरी जिंदगी जवाल में चली गई और अब आलम यह है कि मैं टुकड़े टुकड़े को मोहताज हूं और घोट पानी का मोहताज हूं और जिंदगी का मोहताज हूं। अब मेरे लिए दुआ नहीं कर देते? शेख ने फरमाया मैं तेरे लिए दुआ करता हूं और एक दुआ बताता हूं तो पढ़ा कर, और पढ़ा कर अल्लाहुम्मा इग़फिर लि वलि वालिदैया वलिल मोमिनीना वल मोमिनात वल मुस्लिमीना वल मुस्लिमात। उसने कहा कि मैंने वो जगह खाली कर दी है लेकिन जवाल खत्म नहीं हुआ। फरमाया लगता है कि उन फकरा उन दरवेशों की नाराजगी अभी खत्म नहीं हुई। हम पता नहीं किस अंदाज से कोई कोताही ऐसी कर बैठते हैं, इस बंदे को किस तरह हमारी जुबान के बोल डस लेते हैं, हमारी नजरों के तीर खा जाते हैं, हमारे कदम ऐसे उठते हैं कि उसकी तरफ नहीं उठने थे, हमारे हाथ हमारी उंगलियां ऐसी उठती हैं कि उसकी तरफ नहीं उठनी थी। और मैं समझता हूं कि फिर भी अगर हमें रोटी मिल रही है वो दो वजह से मिल रही है, एक इस्तिग़फ़ार की वजह से कि हम इस्तिग़फ़ार कर रहे, एक इस वजह से कि हम लोगों की खैर खाही चाह रहे। अल्लाहुम्मा इग़फिर लि वलि वालिदैया, अल्लाह लोगों की मग़फ़रत कर दे। अब इसमें एक चीज आई है इस दुआ में जो नुक्ता मैं आपको बताना चाहता हूं जिसमें दिल का आप ठंडा हो जाए। दुरुशी पढ़े, एक नुक्ता मैं आपको बताना चाहता हूं। इस दुआ के आखिर में दो अल्फाज भी हैं, अहया और अमवा। क्या है लफ्ज जी? अहया व अमवा, दो लफ्ज है। अल्लाह मगफरत कर दे मोमनों की, मुस्लिमों की, जो जिंदा है उनकी भी और जो मर गए उनकी। मैं कल से ये बात सोच रहा था कि कब्रिस्तान की मिट्टी गई और वो उजाड़ हो गया और इसके मेरे पास वाकयात है बहुत ज्यादा वाकयात है कि जिसने भी कब्रिस्तान के कब्जा किया और कब्रिस्तान में एक एक को अपनी जिंदगी के हाथे में लिया, घर दुकान बिल्डिंग कुछ भी है उसका कुछ नहीं बचा, उसका कख नहीं बचा, बर्बाद हो गया, बर्बाद हो गया। और ये नहीं, वो कहने लगा कि मैंने गोरों के कब्रिस्तान पे कब्जा किया, गैर मुस्लिम थे, गैर मुस्लिम थे। याद रखना, इस तरह इस्लाम ने मरने से पहले किसी मुसलमान या गैर मुस्लिम की रिस्पेक्ट और एहतराम दिया है, इस तरह मौत के बाद भी एहतराम है, याद रखिएगा। अब मैं जो चीज आपको बताना चाह रहा हूं, जिस चीज से मैंने दरूद पाक पढ़वाया बरकत के लिए, जो चीज बताना चाह रहा हूं वो जरा गौर से सुनिए। आपने किसी का दिल दुखा दिया, मैंने किसी का दिल दुखा दिया, या दिल नहीं दुखाया, किसी का दिल दुख गया, या मैंने जानबूझ के ऐसा नहीं किया, उसको कोई नुकसान पहुंच गया, اس کو کوئی تکلیف ہو گئی اور اس کی عزت نفس مجروح ہوئی، یا میں نے اس کا حق کھا لیا جانے یا انجانے، اور میرا حق دینے کا ارادہ ہے اور میں نے اس کا حق دینا ہے اس، اور 100% دینا ہے، 100% دینا ہے. اب میں اگر میں نے اس کا کوئی دل دکھایا یا اس کو تکلیف دی، اس کا ازالہ میں یوں کر رہا کہ اے اللہ اس کی مغفرت کر دے. اس حدیث میں زندہ کا نام بھی آیا ہے نا، یہ نہیں آیا جاگ رہے ہیں، میرا ساتھ دے رہے ہیں، میرے ساتھ چلیے گا، اس میں زندہ کا نام بھی آیا ہے. آپ نے زندہ کی مغفرت مانگ لی، جب زندہ کی مغفرت مانگ لی، معافی کے بعد دولت، عزت، برکت، صحت، خوشیاں، خوشحالیوں کی بارشیں ہوتی ہیں. اصول ہے وہ آیت کون سی ہے، جب تم استغفار کرو گے تو آیت کا پہلا لفظ پڑھیں، کل تستغفروا فتو، پھر پڑھیں فَقُلْ تَسْتَغْفِرُوا رَبَّكُمْ إِنَّهُ كَانَ يُرْسِلُ السَّمَاءَ عَلَيْكُمْ مِدْرَارًا. جب تم یہ پڑھ لو گے، استغفار کر لو گے، پھر اموال، پھر بنی، پھر ثمرات، ساری نعمتیں دوں گا، پر استغفار کر لو. آپ نے کسی کے لیے استغفار مانگ لیا اور اللہ نے اس کا گھر آپ کی توبہ کی وجہ سے پورا کر دیا، جو عذاب آنے والا تھا فقر کی شکل میں، غربت کی شکل میں، تندرستی کی شکل میں، بیماری کی شکل میں، اچانک کینسر کی شکل میں، اور اچانک ٹیومر کی شکل میں، اور اچانک برین ہیمریج اور کسی ہارٹ کی شکل میں، اللہ پاک نے وہ عذاب اس دعا کی برکت سے ٹالا. تو نے اس کے لیے دعا کر دی، کیونکہ میں پہلے عرض کر چکا ہوں، دعا بہترین مرہم ہے، دعا بہترین تحفہ ہے، اور دعا بہترین ازالہ ہے کسی بھی تکلیف مصیبت کو دور کرنے کا. کیوں کہتے ہیں دعاؤں سے تقدیریں بدل جاتی ہیں، یوں بدلتی ہیں. میں نے اس کا حق، کوئی تھا، حق تھا، یا جان کا حق تھا یا مال کا حق تھا، اور اگر جان کا حق تھا اور میں نے اس کے لیے دعا کر دی، میرے اللہ کہتے ہیں اچھا یہ دعا میں نے اس کی کمی کو پورا کر دیا، میں تجھ سے کچھ نہیں چھینتا، تو نے اسے بہت کچھ دے دیا. یہ حقوق آپ ادا کر رہے ہیں، اگر غور سے سمجھ رہے ہیں تو آپ یہ حقوق ادا کر رہے ہیں. حضرت امام موسیٰ کاظم نے فرمایا تو ایسا کر، اس دعا کو پڑھ اور بہت زیادہ پڑھ، تیرے پر خوشحالی کے اللہ دروازے کھولے گا، تیرے پر راحت، رحمت اور برکت کے اللہ دروازے کھولے گا، اور تیرے ساتھ اللہ عافیت عطا فرمائے گا. سفر میں تھے، تشریف لے گئے، کئی عرصے کے سفر کے بعد پھر لوٹے، وہ خیال آیا یہاں ایک مفلس، بدحال، پریشان شخص ملا تھا، لیکن وہاں دیکھا تو وہاں تو ایک بہت بڑی حویلی، بہت بڑا محل اور بہت بڑا گھر بنا ہوا. تو پوچھا کہ یہاں ایک صاحب رہتے تھے ایسے، تو انہوں نے کہا جی وہ مفلس نہیں ہیں، تنگ دست نہیں ہیں، بہت خوشحال ہیں. اچھا تو اس سے ملاقات ہو سکے گی؟ انہوں نے کہا جی اس کی ملاقات کے لیے پہلے اس کے غلام سے رابطہ کرنا پڑے گا، اور پھر اس کا غلام اطلاع پہنچائے گا، اور پھر آپ سے ملاقات ہو سکے گی. تو تشریف لے گئے، غلام سے عرض کیا کہ میرا نام موسیٰ ہے اور میں، میرا تعلق آل سے ہے، آل مصطفیٰ سے، آل نبی سے، ان سے جا کے کہیں. اور جب اطلاع مل تو اندر سے دوڑا ہوا آیا اور گلے ملا، خوب چوما اور لے گیا اور بڑی مسجد پہ بٹھایا. فرمانے لگے آپ نے مجھے کیا کر دیا، میں بہت عرصہ یہی دعا گڑ گڑا کے پڑھتا رہا اللہم اغفر لی ولی والدی ولی المومنین والمومنات والمسلمین والمسلمات الاحیاء منھم والاموات، میں یہ پڑھتا رہا. تو پڑھتے پڑھتے کئی عرصہ گزر گیا، ایک دفعہ میں نے دیکھا، وہی مجمع آیا، وہ جو مجمع مجھ پہ آیا تھا، جو کہنے لگا تو نے جو ہے ہمارے لیے پریشانی کا ذریعہ بنا، तो हमें रोमता परेशान करता है, हमारी इबादत में खलल डालता है, वही मजमा वापस लौटा और लौट के कहने लगा कि तूने हमारे साथ भला किया है, तेरी दुआ से कई ऐसे थे जिनको जहन्नम की आग में तड़प रहे थे बख्शे गए, तेरी दुआ से कोई ऐसे थे जिनको कीड़े खा रहे थे बिच्छू खा रहे थे उनकी बख्शिश उनका निजाम बेहतर हो गया, हम तेरी दुआओं का तुझे सिला देते हैं। फिर हमने क्या किया, हमने अल्लाह ने तुझे माफ किया, हमने तुझे माफ किया, फिर हम दिन रात तुझे दुआएं देते थे और दिन रात तेरे लिए अल्लाह से मांगते थे, और जब से हमने दुआएं देना शुरू की उस दिन से तेरे बख्त तुझे लगा और तुझे तख्त मिला और तुझे राहत खुशियों खुशहालियों के खजाने मिले। क्यों, हमारा अकीदा है अहले कुबूर दुआएं करते हैं, क्या करते हैं, अहले मजार दुआएं करते हैं, जो अहले मजार होते हैं जो अहले कुबूर होते हैं इनसे दुआएं लगती हैं, इनकी दुआएं मिलती हैं, हमारा यकीन है इनकी दुआएं, इनसे दुआएं मिलती हैं और इनकी दुआएं लगती हैं और उसका असर होता है, और यह कहना कोई शर्क नहीं है, कोई शर्क नहीं है। आज का दिन मेरा कैसे गुजरा, अच्छा ये अच्छा दिन गुजरता रहे, अगर गुजारना चाहते हैं इस्तिग़फ़ार हमारा जिंदगी का साथी है। क्या पता, क्या पता कि मैंने कोई मिट्टी मंगवाई थी और मुझे घर जरूरत थी, वो मिट्टी उठा के लाना वह कहां से ले आया, मुझे क्या खबर, क्या खबर मैंने घर कोई सब्जी मंगाई थी और सब्जी लाने वाला किसी की चोरी की तोड़ के ले आया, उसने मुझे तो कीमतन दी, क्या खबर मेरी जिंदगी में घर में जो रिस्क आया है, गोश्त आया है ये कैसा आया है और दूध आया है जो कैसा आया है। एक अल्लाह वाले थे, वो फरमाते थे मैं लाहौर के गवालों का दूध नहीं पीता, इसलिए नहीं पीता, हजरत लाहौरी रहमतुल्लाह अलैह फरमाते थे मैं इसलिए नहीं पीता कि ये अपने बछड़े का दूध नहीं देते, उसका हक खा जाते, उसका हक खा जाते, भैंस के बच्चे का हक खा जाते हैं, गाय के बच्चे का हक खा जाते हैं, उसको दूध नहीं पीने देते, वो सारा दूध दो के हमें पिलाते हैं, वो हक का मारा हुआ दूध मैं नहीं पीता, मैं नहीं पीता। देखो हर बंदे के साथ कैफियतें एक तरह की नहीं होती। हम सियालकोट में एक जगह गए एक दोस्त से मिलने के लिए, एकदम उठा और खिड़कियां खोली, ये खिड़की खोल, ये खिड़की खोल, ये खिड़की, और लगा माजरत से आप में से किसी ने कोई पॉइजन खुशबू लगाई हुई है। एक साहब ने कहा मैंने लगाई, कह रहे माफ कीजिए मुझे उससे बहुत एलर्जी है और मैं परेशान हो जाता हूं इसलिए मैंने सारी खिड़कियां खोली। तो जरूरी तो नहीं सबकी कैफियतें एक हो, ये अल्लाह वालों की, अल्लाह वालों के हाल होते हैं, ये हर दुरेश में अपना हाल है। और हाल की बात है तो मैं एक हाल भी बता दू जिसकी निस्बत बुखारा के साथ है। एक शागिर्द को फरमाया शेखुल हिंद ने शतरंज सीख, ऐसे मुंह देखने लगा, मुर्शिद ने फरमाया शतरंज सीख, मुर्शिद फरमाते तस्बी पढ़, हदीस पढ़, कुरान पढ़, दरूद पढ़, ठीक है। एक को फरमाया फलां गेम सीख, एक को फरमाया फरमा फलां करतब सीख, क्या बात। उन्हें जाके कहा कि मेरे मुर्शिद ने फरमाया कि शतरंज सीख, जिसने सुना ना कहा मुर्शिद कलंदर चे गोयद हक गोयद, जो फरमाते हैं हक फरमाते हैं, सीख समझ आए ना आए। मैं कि अगर तेरा मुर्शिद तुझे कहे, कौन सा शेर है फारसी का, सज्जादा ए रंगीन, हां गर पीरे मोगा, अगर तेरा मुर्शिद तुझे कहे कि आपने शराब इतना पी इतना पी इतना पी कि आपने मुसल्ले को रंगीन कर, रंगीन से मुराद भर दे, तब भी कर लेना क्यों, फकीर की कोई बात ऐसी नहीं जिसमें हिकमत ना हो, बसीरत ना हो, कोई सबक ना हो, कोई राह ना हो, कोई रास्ता ना हो, कोई मंजिल ना हो। शैतान फरमाते हैं कि जा शैतरंज सीख। खुश दौर में जब रंडी रुपया लेती थी, आखिरी दर्जे का आखिरी 5 रुपए दिए मुर्शिद ने, फरमाया जा रात वहां रंडी के यहां गुजार, ऐसे मुर्शिद को देखा ही क्या हुआ कि मुर्शिद फरमाते हैं वहां जाके 5 रुपए गुजार, 5 रुपए दिए और 5 रुपए दे के फरमाने लगे कि वहां क्या हुआ। सोचने लगे फकीर की बात है, कुछ होगा जरूर। डूबे और टूटे कदमों के साथ चल पड़े, कदम नहीं उठते थे, और शाम ढले रंडी के कोठे पे और उसे जाके 5 रुपए दिए। 5 रुपए देखे तो वो तो उछल पड़ी, जो सौदा मिलना था रुपए में और वो भी आखिरी महंगा सौदा। अमूमी तिजारत 4-8 आने में हो जाती थी और बेहतरीन माल अगर चाहिए होता था तो रुपए में अच्छा माल मिल जाता था, क्वालिटी का माल 0 मीटर। तो वो जाके दे रहा उसको 5 रुपए। होने का फिर आज तुझे वो माल सोच नहीं सकता, अनटच। जब देखा तो सामने बेटी थी, बेटी तू और अब्बा आप, वाह मुर्शिद वाह। मुर्शिद का मिल ऐसा होवे जरा लू लू दे बच बस से हो, ते नाल निगाह दे पाक करेंदा ना साबुन सच्ची खत्ते हो। मेरा बेड़ा अड़िया विच खपरांदे, जिथा मच ना जांदे डर के, कई मन तारे तर तर हारे, कोई ना किनारे चढ़िया हो, चढ़ गए सब पार सलामत, जिना मुर्शिद दा लड़ फड़िया हो। यकीन कामिल हाल आएंगे, तू कहे कि रूह की मंजिल पे चलूं, रूहानियत के राहों पे चलूं, और तेरे ऊपर हाल ना आए, हाल तो आएगा। अब इस हाल में अगर तू बेहाल हो गया, बदहाल हो गया, मंजिलें तुझसे छूट जाएंगी। और इस हाल में तू मुस्तकिल मिजाजी से चलता रहा और अपने कानों को भी बंद, आंखों भी बंद, कि बस जो मुर्शिद ने फरमाया हक है, मेरी समझ में आए या ना आए, अकल में आए ना आए, और मेरा शऊर एहसास इदराक साथ दे ना दे, बर हक हक और हक है। कहने लगे अब्बा जब आप मुर्शिद के पास गए, डाकू आए मुझे उठाकर ले गए। कहने लगे इसको कोई हाथ ना लगाना, अगर ये दागदार हो गई कीमत थोड़ी हो जाएगी, इसको कुंवारी रहने देना, फलां एक नायका है उसके पास जाके इसको बेचेंगे, कीमत बहुत अच्छी मिलेगी। और अब्बा जो सबसे पहला गाहक था वो तू था, आप थे। रब ने इज्जतों के पर्दे रख दिए, रब ने इज्जतों के भरम रख दिए, रब ने इज्जतें बचा ली। मुर्शिद की कोई बात थी तो मुर्शिद ने फरमाया, शेखुल हिंद रहमतुल्लाह अलैह ने फरमाया कि जाके शतरंज सीख, खूब सीख। उन्हें कहा कि मुर्शिद ने फरमाया शतरंज सीख, उन्हें कहा जो फरमाया ठीक कर। शतरंज सीख शतरंज के अंदर माहिर बन गए। शतरंज कोई आम गेम नहीं, खेल नहीं, शाही गेम है, और इसके खेलने में हर बंदा नहीं है, इसके लिए बड़े बड़े फनकार चाहिए। और जब शतरंज सीख ली, सीखने के बाद कहा जाओ बुखारा में, समरकंद ताशकंद में, वहां अल्लाह का नाम लेना जुर्म है, वहां लोगों को शतरंज के बहाने इकट्ठा कर और अल्लाह अल्लाह सिखा। आय हाय वजा दिल हम बिल्लती अहसन, हमारे बड़ों की नब्जें कहां चलती थी। जाओ क्योंकि शतरंज में पंजे इकट्ठे होके बैठते हैं, सर पे सर जोड़ के बैठते हैं, ऐसे शिकारी बन के बैठते हैं। मुझे खेलना नहीं आता,
लेकिन मैंने देखा है एक साथ खेलते हुए मैं खड़ा हो गया, मैंने कहा ये करता क्या है। ऐसे शिकारी बन कहा कि वहां दो चार बंदे इकट्ठे नहीं हो सकते, और अगर पता चल जाए अल्लाह का नाम सीख रहे उसका जवाब सिर्फ मौत है और कुछ नहीं है, जा और जाके वहां ये जो तुझे मैंने इल्म पढ़ाया है और तुझे मैंने वही का निजाम सारा दिलों में समाया है, तो तेरे दिलों में मैंने 8 साल 10 साल 12 साल ये सो कुछ है, ये जा वहां और वहां जाके लोगों को अल्लाह का नाम सिखा और शतरंज के बहाने सिखा। और उस बंदे ने बड़ा काम किया, वहां उस शतरंज के घोड़े चलते थे और शतरंज की गेमें और निजाम चलता था, और वो बंदा था कि बस वहां काम कर गया। और उस दौर में जब अल्लाह कहना जुर्मे अजीम था, मैं ताशकंद की मस्जिद में तैमूर की मस्जिद में गया, यकीन जानिए उसका गुंबद इतना ऊंचा था, इतना अंदर से वो गुंबद होता ना ऐसे गुंबद, इतना ऊंचा था। मैं ऐसे देखा और मैंने अपने फिर पगड़ी को संभाला, मैं कहा गई ये देखे मैं एक इतना देख रहा हूं, अभी तक मेरी पगड़ी नहीं गिरी ये देखे मैं यूं देख रहा इससे ऊंचा। मैंने कहां से लिफ्टें और कहां से गो और कहां से मेटीरियल, अकल वीरान हो गई, मस्जिद वीरान पड़ी है और बिल्कुल वीरान पड़ी है, फर्श दराड़े हर तरफ से टूट, और बेसाख्ता मैंने वहां अल्लाह का नाम लिया, अल्लाह अकबर अल्लाह अकबर अल्लाह अकबर अल्लाह अकबर, अशहद अल्ला इलाहा इल्लल्लाह अशहद अल्ला इलाहा, اشهد ان لا اله الا الله اشهد ان لا اله الا الله اشهد ان محمد رسول الله اشهد ان محمد رسول الله حي على السلام حي على السلام حي على الفلاح حي على الفلاح قد قامت الصلاه قد قامت الصلاه الله اكبر الله اكبر لا اله الا الله। में से एक बास बेसाख्त ऐसी आवाज निकली कुछ बोल अजान के, मैंने पहले तकबीर कह दी, वहां ख्याल आया मुझे तो अजान कहनी थी, अजान पहले होती है तकबीर तो बाद में होती है, फिर मैंने अजान कही। बेसाख्त एक एहसास हुआ इन दरों दीवारों को, वो आवाज तो चलो सुनाता चला जाऊं जिन आवाज को ये सदियों से तरस रहे हैं, एक सदी से ज्यादा 1914 से एक सदी से ज्यादा वो दरो दीवार अल्लाह के नाम को तरस है, अल्लाह के नाम को तरस है। बेसाख्ता मेरे दिल से अजान निकली, तकबीर निकली, मैं के शतरंज सीख और जा वहां शतरंज के नाम अल्लाह के नाम की मोहब्बतें और अल्लाह के नाम के प्यार बढ़ा। शतरंज सी इमाम मूसा काज़िम रहमतुल्लाह ताला अलैह फरमाते हैं, रिवायात में है कि उनके घर उन्होंने मसनद पे बिठाया उसे और बहुत ज्यादा खुश हुआ, तोहफे नियमते बांदियां गुलाम आए और ले आए और उनके सामने एक दस्तरखान बिछ गया और शेख हैरत से महवे तमाशा है देख रहे हैं, ये क्या है, ये वही तो था जो आज से पहले मुफलिस था, आज से पहले बिल्कुल फकीर था और आज से पहले बिल्कुल बिल्कुल फकीर था, ये वही तो है, ये वही तो है जो बिल्कुल फकीर था, ये वही तो है। आज तमंगरी दौलत खुशियां खुशहालियां और नेमतों ने इसको ढांक लिया, बस शेख ने फरमाया था, याद रखिए एक बात मेरी, सारे आले रसूल की जिंदगी उठा के देखें, असहाबे रसूल की जिंदगी उठा के देखें और औलिया की जिंदगी, ये तीन तबकात हैं, عظیم لوگوں کے، آلِ رسول، اصحاب رسول اور اولیاء اللہ کے ولی، ان کی زندگی میں ایک میں آپ کو ایک چیز بتاؤں گا اور یہ اٹھا کے دیکھیں تو ان کی زندگی میں ایک چیز آپ کو یکساں ملے گی، یکساں ملے گی. ساری کتابیں اٹھا کے ریسرچ کر کے دیکھیں، ایک چیز یکساں ملے گی، جو بھی سائل آیا اس کو کسی عمل پہ لگایا، جو بھی سائل منگتا، دیوانہ، پریشان، دکھیارا، غموں کا مارا، حالات کا مارا، پریشانیوں کا مارا، جو بھی آیا، جو بھی آیا، جو بھی آیا، اس کو کسی عمل پہ لگایا. اکیلی، اکیلا، تھاپڑا، تھپکی دی اور جہاں تو کامیاب ہے، مجھے کسی کتاب میں نہیں ملا، آپ کو اگر ملے تو مجھے دکھا دینا، مجھے کسی کتاب میں نہیں ملا. میرا مطالعہ اتنا کوئی وسیع نہیں ہے، میں چیلنج نہیں کرتا، میں کوئی بات دعوے نہیں کرتا، لیکن میں نے ڈھونڈا بہت ہے، بہت کتابوں کو کنگالا ہے. آل رسول میں کوئی ہستی ایسی تھی جن کے پاس سائل گیا اور انہوں نے فرمایا کہ بس جا تھپکی دے تو کامیاب ہے؟ نہیں، کسی عمل پہ، کسی دعا پہ، کسی سجدے پہ، کسی تسبیح پہ، کسی تلاوت پہ، کسی قرآن پہ، کسی حدیث پہ، کسی دعا پہ، کسی چیز پہ انہوں نے اس کو لگا دیا، لگا دیا. کیا پتا ہمارا کسی زندہ کے ساتھ کوئی معاملہ ایسا ہوا تھا، اس کی آہ نکل گئی، اب اس تک ہم پہنچ نہیں سکتے، یا واپسی نہیں ہے، ہم نے اس کو یہ دعا کے ذریعے تحفہ بھیج دیا. کوئی گمنام آدمی تھا، کوئی گمنام آدمی تھا. ایک واقعہ سنا، اونٹوں کی سواریاں ہوتی تھیں اور دیواریں ہمیشہ گھروں کی کچیاں اور چھوٹی چھوٹی، اب بھی گاؤں کی دیواریں دیکھیں، کچی چھوٹی چھوٹی دیواریں ہوتی تھیں، اور اونٹ کے اوپر جو بندہ بیٹھا ہوتا تھا، اونٹ کے اوپر پہلے دور میں یہ ہوتا تھا کہ آواز لگتی تھی کہ ایک پردیسی اونٹ سے گزر رہا، پردہ دار خواتین، اور خواتین کا نہانا بیٹھنا کیسا ہوتا تھا، یوں چارپائی جب اکٹھی کی، یوں بوریا باندھا اور نہا لیا، غسل خانے، اٹیچ بات، یہ نظام تو تھا ہی نہیں، اب بھی گاؤں دیہاتوں میں پروں میں ایسے ہی ہے. تو اونٹ کی سواری سے ایک صاحب گزر رہے تھے، مالدار تھے اور پیچھے اونٹوں کا قافلہ تھا، اور ان کا سامان تھا اور ان کا بہت زیادہ نظام تھا، غلام تھے، تو ان کے گھر والے بھی اور وہ بھی اونٹ سے ایسے گزر رہے تھے، اونٹ سے گزرے، جب اونٹ سے گزر رہے تھے تو ان کی نظر ایک خاتون پہ پڑی، وہ نہائے، اپنے بال کھولے اور بالوں کو کنگھی کر رہی تھی، اور حیادار اور پردادار خاتون تھی، اور یہ آوازیں لگا رہے تھے، لیکن وہاں ان کی آواز نہیں لگی، آواز یا پست ہو گئی یا آوازیں نہ لگی. ہمیشہ ایک غلام ہوتا تھا، نیچے سے آواز لگاتا تھا، پہلے گھر کے اوپر چڑھتے تھے، سیڑھی رکھنے سے پہلے 3 دفعہ آواز لگاتے تھے، پردے والے پردہ کرو، یہ لفظ مجھے یاد ہے، یہ مجھے یاد ہے. وہ آواز کیوں سنی؟ اس خاتون نے کہا کہ اللہ تجھے خوار کرے، بے ساختہ نکلا، کہ اللہ تجھے خوار کرے، تو نے آواز ہی نہیں دی، تو نے مجھے بے پردہ کر دیا، تو نے مجھے بے پردہ کر دیا. اور پردہ کرنے والے کیسے ہوتے ہیں؟ اور ہے کفن چور، کفن چور ہے، اور اس نے جنازے میں شامل اس لیے ہوا کہ جنازے پڑھنا اس کا مطلوب تھا ہی نہیں، صرف جاسوسی کرنا تھا، جنازے میں شامل ہوا، پھر میت کے ساتھ چلا اور قبر کی نشاندہی کرنے کی، اچھا یہاں دفن کرتے ہیں، اور رات کو آ کے اس نے کفن اتارنا تھا. ایک وقت آیا تھا جب کپڑے کا کال پڑا تھا، قحط پڑا تھا، اس دور کی بات ہے، اور کفن چرایا گیا تھا. یہ جو چوری دار پجامہ ہمارے انڈیا میں یہ پجامہ پہنا جاتا ہے نا، یہ اس دور کی ایجاد تھی جب کپڑا بالکل مختصر ہو گیا تھا، वरना तो चूड़ीदार पजामा न जिस्म को ढांकता है न सतर को ढांकता है। चूड़ीदार पजामा कभी जिस्म को नहीं ढांकता और कभी सतर को नहीं ढांकता, जेर नाफ कभी नहीं ढांकता, वो भरम सिर्फ शलवार रखती है। तो रात को कब्रिस्तान में गया, कब्र खोली, तो कब्र खोल के ना उस मैयत का कफन उतारने लगा। मई थी, मई उठ के बैठ गई, कहने लगे सारे कब्रिस्तान वालों में मुझे नंगा करता है जन्नती होकर, मुझे नंगा करता है कब्रिस्तान वालों। डर गया, टहल गया, तूने कहा मैं जन्नती कैसे? कहा तूने आज मेरा जनाजा नहीं पढ़ा और मेरे आका कमली वाले का फरमान नहीं है कि बाज जनाजे ऐसे होते हैं कि उनको पढ़ने वाले से पढ़ने वालों की बख्शिश होती, बख्शिश हो जाती है, और बाज पढ़ने वाले ऐसे होते हैं कि उनकी वजह से मैयत की बख्शिश हो जाती है। मैं अल्लाह की ऐसी नेक बंदी, वक्त की राबिया बसरिया वली थी, अल्लाह की ऐसी नेक बंदी थी, अल्लाह की ऐसी नेक बंदी थी, वक्त की राबिया बसरिया वली थी, मैं अल्लाह की ऐसी नेक बंदी थी कि मेरा तूने जनाजा पढ़ा और तेरी बख्शिश हो गई। और अल्लाह का दोस्त होके, बख्शिश वाला जन्नती होके मुझे सारे कब्रिस्तान वालों में नंगा करता है। बख्शिश तो हो चुकी थी, बस ये एक झटका लगना था। और उसके बाद वही बंदा जो कफन चोरता, तारीख की किताबों में लिखा है वक्त का बा कमाल वली गुजरा है, ऊपर से फैसले हो गए थे। बाजोकात किसी महफिल में जाने से बख्शिश होती है, बाजोकात किसी जनाजा पढ़ने से बख्शिश होती है, और बाजोकात किसी अल्लाह वाले का दीदार करने से बख्शिश होती है। बाजीज गुस्तानी रहमतुल्लाह अलैह तशरीफ ले जा रहे थे, एक शख्स ने कहा कि तूने अल्लाह के वली बाजीज को देखा? कहा नहीं, सुना तो है, आज तक उनकी जियारत नहीं की। कहा वो देख, वो तुझ दुर्वेश है, वो अल्लाह के वली है। अच्छा, सुभान अल्लाह, मोहब्बत की नजर से देखता रहा, देखते देखते वो शेख नजरों से ओझल हो गए। तशरीफ ले जा रहे थे कहीं सफर में या कहीं, बस ये देखना ही काफी हो गया, देखना ही काफी हो गया। जिंदगी के दिन रात गुजरते, आखिर मर गया। जब मर गया तो किसी ने पूछा क्या बना? कहा मैं अल्लाह के पास डरता कांपता हांफता गया। मेरे अल्लाह ने फरमाया क्यों डरता है? तूने हमारे एक दोस्त की ज्यारत नहीं की थी, और तूने हमारे एक दोस्त बायजीद बुस्तामी रहमतुल्लाह को मोहब्बत की नजर से देखा था, और उसी वक्त मैंने तुझे मोहब्बत की नजर से देखा, तूने मेरे वली को मोहब्बत की नजर से देखा, उस वक्त मैंने तुझे मोहब्बत की नजर से देखा, और जिसे मैं मोहब्बत की नजर से देखूं उसे मैं अपने मेहमान खाने जन्नत में भेजता हूं, मैं उसे जेल खाने जहन्नम में नहीं भेजता। जा, मेहमान खाना तेरा इंतजार कर रहा। या अय्यतुहन नफ्सुल मुतमईना इरजई इला रब्बिकी राजियतम मर्जिया फदखुली फी इबादी वदखुली जन्नती। जा, तो उस मई ने क्या बदलवा दी? अल्लाह तुझे ख्वार करे, तूने तो मेरा पर्दा ही खत्म कर दिया, मेरा भरम ही खत्म कर दिया। मई नहाए बाल खोले बैठी थी, कोई कंगा कर रही थी, सवारी ऊंट की थी, सवारी ऊंट की थी और ऊंची थी, कजावे में बैठे हुए थे। बस ये छोटी सी एक बात थी जो लग गई। बाज़ोकत कबूलियत की घड़ियां होती हैं, बाज़ोकत कबूलियत के बोल होते हैं, बाज़ोकत कबूलियत वाले शख्स होते हैं, और बाज़ोकत कबूलियत वाले कुछ लम्हे होते हैं, बस ऐसे बोला और फैसला हो जाता है, हो जाता है। हजरत रायपुरी रहमतुल्लाह अलैह के बारे में, हजरत शाह अब्दुल कादर साहब रहमतुल्लाह के बारे में है, हजरत के पास लोग आते थे, अगर हजरत फरमाते थे अच्छा अल्लाह करम करेगा, अल्लाह करम करेगा, दुआ करते हैं, कोई मुश्किल बारे में कहता तो हम समझते थे कि इसका काम नहीं होगा, ऊपर से मंशा इलाही नहीं है, अमर इलाही नहीं है, अल्लाह का अमर नहीं है। गुलाम खुदाम जो हजरत के साथ अक्सर बैठते थे वो समझ जाते थे इसका काम नहीं होगा, اور اگر فرماتے تھے حضرت اچھا انشاءاللہ اللہ کرم کرے گا, اللہ کر دے گا, ہو جائے گا, دعا کرتے ہیں انشاءاللہ انشاءاللہ تسلی کرنا, تو کہنے لگے کہ کچھ بول ایسے تھے جو ہم سمجھ جاتے تھے اس کا کام ہو جائے گا, کیوں لوح محفوظ کو یہ درویش پڑھ لیتے ہیں, لوح محفوظ کو یہ درویش پڑھ لیتے ہیں, لوح محفوظ کو یہ درویش پڑھ لیتے ہیں. اور بعض اوقات لوح محفوظ کو نہ بھی پڑھیں تو دل کے اندر کی کیفیتیں ہیں بے ساختہ وہ بول نکل جاتے ہیں جو ہونے ہوتے ہیں, اور ویسا ہو جاتا ہے. میرے والد صاحب رحمت اللہ علیہ فرماتے تھے, پٹھان جو کہتے ہیں نا خانہ خرابہ, کہتے تھے فرماتے تھے کہ یہ بہت سخت ترین بد دعا ہے, تیرا خانہ خراب ہو جائے, خانہ خرابہ. پٹھان کا اکثر یہ تکیہ کلام بھی ایسے خانہ خرابہ, میں بہت خطرناک بد دعا ہے, جس کا خانہ ہی خراب ہو گیا, گھر ہی نہ بچا, گھر ہی اجڑ گیا, باقی بچا کیا اس کا, اس کا گھر ہی برباد ہو گیا, خانہ خراب. نہیں کہ اللہ تجھے خوار کرے, اور وہ خوار ہو گیا, اس کے اونٹ مر گئے, اس کی اولادیں نسلیں بگڑ گئیں, بچھڑ گئیں, اس کا گھر برباد ہو گیا, اس کی زندگی ویران ہو گئی, وہ ناشاد ہو گیا, اس کی زندگی میں الجھنے مسائل پریشانیاں تھیں. پھر ڈھونڈتے ڈھونڈتے ایک درویش کی بارگاہ میں پہنچا, خواجہ خدا بخش صاحب رحمت اللہ علیہ, خیرپور ٹامی والی بہاول پور کے ساتھ ایک شہر ہے, وہاں کے درویش تھے حافظ محمد جمال صاحب رحمت اللہ علیہ ملتان کے فیض یافتہ, اور حضرت قبلہ عالم خواجہ نور محمد مہاروی رحمت اللہ علیہ کے توجہات سے آراستہ. او حضرت کی خدمت میں پہنچا, رلتا بیچارہ پریشان خوار ہو گیا. جب ذلت کے فیصلے ہوتے ہیں نا پھر سونے مٹی ہو جاتے ہیں, اور جب عزت فیصلے ہوتے ہیں پھر مٹی سونا نہیں ہیرا بن جاتا, ہیرا بن جاتا. اللہ سے برکت مانگا کر. میں بعض اوقات سوچتا ہوں بعض عمل ایسے ہوتے ہیں جن عملوں کے ساتھ ہے کہ اللہ تیری برکت میں مدد دے گا. یہ جو محمد الرسول اللہ احمد الرسول اللہ یہ پڑھنا ہے تو ایسے پڑھنا, کیوں جی میں نے ٹھیک پڑھا, میں پھر پڑھتا ہوں سنیں, محمد الرسول اللہ احمد الرسول اللہ ایسے پڑھا کریں. میں نے بھی ایک جگہ ایسے نہ پڑھا, سیکھنے والا ہوں, ایک بندے نے میری اصلاح کر دی, میں کہا اللہ تیرا بھلا. اس عمل کے ساتھ یہ وعدہ ہے جو یہ عمل کرے گا اللہ اس کی برکت میں مدد فرمائیں گے کہ اللہ تجھے خوار کر دے, پھر اگر خطا ہو بھی گئی اللہ استغفار کا خود موقع عطا فرمائے گا. نقطہ سمجھے ہیں, اللہ توبہ کا خود موقع عطا فرمائے گا, خود موقع عطا فرمائے گا. اور اللہ پاک استغفار کا بھی موقع دے گا اور توبہ کا بھی موقع دے گا, استغفار کا بھی موقع دے گا اور توبہ کا بھی موقع دے گا. خرمیہ سب کچھ کمرو لویں دے, گھر بھو لویں دے, سب حال حوال تو چٹ تھی نا, تیرے عشق دے گھنگرو پا پاتے, مدہ نگری نگری نچتا ہاں. سب کچھ ختم ہو گیا, ہر چیز ختم ہو گیا. حضرت خواجہ خدا بخش صاحب رحمت اللہ علیہ ان کے پاس گئے. میں گیا نا ایک امیر کلال رحمت اللہ علیہ کی بارگاہ میں. اللہ اکبر, سلسلے نقشبندیہ کے قادریہ کے بہت بڑے بزرگ ہیں, شیخ بہاؤدین نقشبند رحمت اللہ علیہ کے مرشد ہیں. کلال کہتے ہیں کمہار کو, اور خواجہ خدا بخش رحمت اللہ علیہ بھی کمہار تھے. کیا کشش تھی, کیا روب تھا, کیا کمال تھا, کیا تجلیات, کیا کیفیات تھی, کیا کمال تھا,
समरकंद, समरकंद में गए।
हाँ
समरकंद क्या बरकत है, अनोखा निजाम था, अनोखा निजाम था। मुझे वालिदैन ने बारहा रोका है, अम्मा की बारगाह में जाता हूं तो बाज़ औक़ात अम्मा मोहब्बत में होती हैं, फरमाती है तारिक अभी और बैठ जा, अभी और बैठ जा। मैं एक दफा की बात है, क्या बातें आपको बताऊं, कुछ बातें ऐसी हैं जो बताना भी चाहता हूं, बर्तन ही छोटे हैं, भांडे ही छोटे हैं। तो मैंने कहा अम्मा गर्मी बहुत है, गर्मी थी सख्त और धूप धूप। मैं उस दिन बाबुल उलूम में गया तो बाबुल उलूम के बुजुर्ग ने शफकत फरमाई, इस्तकबाल की। मैंने कहा जी मैं तो इस काबिल नहीं। कहा ना, हमारे उस्ताद जी आपका बहुत इकराम करते थे, मौलाना हबीबुर रहमान और मुनीर अहमद मुनव्वर साहब दामत बरकातहुम ने फरमाया। मैं उस्ताद जी के मजार पे ले गए हज़रत मौलाना अब्दुल मजीद साहब रहमतुल्लाह अलैह। यकीन जानिए सख्त गर्मी थी, और मैं आप दिल की कैफियतें बता रहा हूं, मेरे अंदर ऐसी कैफियत थी कि यहां से कोई टन कई टन का एसी है जो उनके मजार से ऐसी ठंडक आ रही थी। पता नहीं कितने टन का एसी है। किरौर पक्का मैं गया, सगी फूफी जिंदा है उनकी जियारत करने, तो अक्सर वहां चला जाता हूं। ओहो क्या लोग होते हैं। तो मैंने अम्मा से अर्ज किया, मां गर्मी बहुत है, आग है। तो अम्मा ने कहा अच्छा अल्लाह से दुआ करते हैं, अल्लाह पाक बादल कर दे। थोड़ी ही देर हुई, बादल हो गए, ठंडी हवा चल, फिर मैं टेप लगा के बैठ गया। बहुत रोना आया कि अम्मा अभी तक भी आपकी शफकतें मेरे साथ वैसी ही हैं। और दिल से आवाज आई कि ऐसी अम्मा फरमा रही हैं, हां तारिक अब ज्यादा हो गई है। क्यों? अब मजमा ज्यादा है और तू तन्हा है, ये अल्फाज मैंने खुद सुने। अब मजमा ज्यादा है और तू तन्हा है। मजमा ज्यादा है और तू तन्हा है। शेख अमीर कल्लाल, मेरी एक दरखास्त है आपसे, आप मेरे साथ चलें समरकंद ताशकंद बुखारा, छोड़ दें सारे काम। इस मजमे में 100 बंदे इरादा कर लें, मुझे नहीं आपसे चाहिए कमीशन। मुझे आपसे कुछ नहीं चाहिए, अगर तो मेरा जज्बा यही है तो फिर कुछ नहीं चाहिए। मैं चाहता हूं हम जाएं, हम जाके वहां बैठें, हम मुराकिब हों और फिर जिक्र करें, और उनका जिक्र करें जिनका जिक्र आज यहां बैठ के करते हैं, और उन्हीं के सामने बैठ के करें। हाँ हजरत मदनी रहमतुल्लाह अलैह 14 साल तक अल्लाह के हबीब के रोजे के साथ सामने बैठे होते थे, और ये नहीं फरमाते थे काला रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम, नहीं फरमाते थे इस रोजे वाले ने ये फरमाया, ये सामने बैठे। वो मंजर ही कुछ और होता है, वो कैफियतें कुछ और होती है, वो जहान ही कुछ और है। मैंने कभी आपको किसी चीज पे इसरार नहीं किया, मैं उमरे का ग्रुप नहीं के कभी नहीं गया। लोग उमरे के लिए जाते मुझे कहते हैं जी आपका कोई ग्रुप, मैं कहा नहीं खुद जाएं, कहीं मेरे ऊपर ये ना हो कि शायद ये इसलिए जा रहा कि एक पीर साहब आप बंदे इकट्ठे कर लें आप फ्री होंगे। अमूमी ट्रेंड है, अमूमी चल रहा है ये सब कुछ। कभी नहीं मैंने नहीं कहा, हज के लिए लोग मेरे साथ जाना चाहते हैं तो क्या था भाई आप खुद तशरीफ ले जाएं, जगह जगह हज के ग्रुप हैं, लेकिन ये वह जगह है जहां मैं कहता हूं मेरे साथ चलो। पहले दौर में मुर्शिद की सोहबत पाने के लिए लोग साथ चलते थे कि कुछ दिनों की सोहबत नसीब हो जाए, कुछ घड़ियां नसीब हो जाए, कुछ सात दुआओं में हिस्सा मिल जाए, कुछ सात लम्हे हो तवज्जोहात के। लोग इन लम्हों को इन घड़ियों को ढूंढते थे और पैसे रुपया रुपया जमा करते थे और अपनी जेब से खर्च करके अपने मुर्शिद और फकीर से दुआएं लेते थे और तवज्जोहात लेते थे। आज मुझे भी मौका मिल गया, आपको भी मौका मिल गया, आइंदा सफर में मेरे साथ चले। यकीन जाने
بےتاب ہو جائیں، بے قرار ہو جائیں، بے ساختہ. میری اماں کی دعاؤں سے تو یہ ہوا، اور جن کی توجہ اور دعاؤں سے 70,000، 70,00,000 اور 70 کروڑ مائیں بنی، ان کی دعاؤں سے کیا ہوگا؟ ایسی مائیں بنی، ان کی دعاؤں میں کیا طاقت ہے، کیا تاثیر. مجھے اس دن ایک صاحب کہنے لگے آپ نے فرمایا تھا یہاں دعا قبول ہوتی ہے، میں آپ کو بس شکریہ ادا کرنے آیا ہوں، میری فلاں دعا قبول ہو گئی ہے، گزشتہ 22 سال سے میرا کام پھنسا ہوا تھا، آپ نے فرمایا یہاں دعا مانگ لے قبول ہوگی. کہا میری دعا قبول ہوگی، میرا 22 سال سے کام ہو گیا. 22 سال سے میرا کام ہو گیا. وہ سفر زندگی کے ایسے ہوتے ہیں جو بظاہر سمجھ نہیں آتے، عقل میں نہیں آتے، لیکن ان کے اندر زندگی کی کامیابیاں اور زندگی کے راز اور عزتوں کے راز اور دولتوں کے تاج پوشیدہ ہوتے ہیں، تاج پوشیدہ ہوتے ہیں. یہ وہ اللہ کے ولی اور درویش ہیں، یہ اللہ کے وہ ولی اور درویش ہیں. لگے کہ تم خوار ہو جائے. خوار ہونا، خواجہ خدا بادشاہ صاحب کی بارگاہ میں گیا، سنتے جائیں ذرا بات، میں سمیٹ رہا ہوں اور آپ کو ایک موتی دے رہا ہوں کہ آج کا دن ہمارا اچھا گزر جائے. الیوم ٹوڈے حضرت کی خدمت میں پہنچا، مٹی کے برتن بنا رہے تھے، مٹی کے برتن. میرا ایک دوست ہے، مرزا غریب ہے، کمہار ہے. اس دفعہ اس کے گھر کھانا کھایا، ہمارے ایک دوست نے کہا سیریاں پکانا، پائے نہ ڈالنا اس میں، وہ لیس زیادہ ہو جاتی ہے، صرف سیریاں پکانا. اس نے سیریاں پکائیں اور سادہ روٹی پکانا، اور وہ کمرہ ہے کوئی 70-80 سال پرانا کمرہ، پرانا، چھت بھی بوشیدہ، دیواریں بھی بوشیدہ، نیچے مٹی. اس نے مٹی پہ پانی مارا اور ٹھنڈا ہو گیا، اور ایک چھوٹا سا پنکھا لگا ہوا تھا، وہ نیشنل کا محمد دین والا پنکھا، چھوٹا سا، اتنا بڑا پیٹ ہے. آج کل پھر وہ پنکھے آ رہے ہیں بڑے پیٹ والا، وہ چھوٹا سا پنکھا لگا ہوا تھا. اس نے پانی مارا، ادھر مارا پانی، ادھر مارا. پرانی دریاں کوئی کپڑے، جن وہ جو دریاں ہوتی نا جس کے اوپر وہ کمہار مٹی پہ ڈال کے رکھتا ہے کہ مٹی خشک نہ ہو، وہ ڈال کے رکھے. ہم وہاں گئے اور میں بیٹھا نیچے، وہ بیچارہ پریشان ہے. میں نے کہا نا بس بالکل ٹھیک ہے. وہاں ظہر کی نماز جماعت کرا کے پڑھی، سخت گرمی کڑکتی، یہ ابھی میں عید کی چھٹیوں میں عرض کر رہا. وہاں وہ لے آیا سیری پکی ہوئی اور دیسی روٹی پکی ہوئی، پانی کے ساتھ ہاتھ کی لگی ہوئی. واہ واہ. اور اس کمہار کے گھر بیٹھ کے میں نے، وہ اس کے کچے کوٹھے میں بیٹھ کے میں نے کھانا کھایا. خواجہ خدا بخشا رحمت اللہ علیہ کی بارگاہ میں گیا اور کہا کہ مجھے کانوں میں وہ بول یاد ہیں، آج میرے کان وہ بول صدائے کا بازگشت مجھے دے رہے ہیں کہ تجھے اس نیک مائی کی بد دعا لگی ہے، وہ جس نے تجھے کہا تھا کہ تو خوار ہو جائے، تو نے میرا پردہ جو ہے وہ توڑ دیا، مجھے بے پردہ کر دیا، وہ بد دعا لگی ہے، وہ بد دعا لگی ہے، بد دعا لگی ہے. فرمانے لگے تجھے وہ مائی یاد ہے؟ کہاں، میں نے گیا تھا، کئی سال گزرے، جب مجھے احساس ہوا نا کہ میں لوٹا، اور لوٹا اسی وجہ سے کہ میرے اونٹ نہ رہے، میرا گھر نہ رہا، میرا بخت نہ رہا، میرا تخت نہ رہا، میری زندگی نہ رہی، میں ویران ہو گیا اور میں پریشان ہو گیا اور میرا کچھ بھی نہ رہا. پھر مجھے احساس ہوا کہ قافلہ کیوں لوٹا، قافلہ کیوں لوٹا. پھر مجھے احساس ہوا تو کانوں میں وہی بول گونجنے لگے کہ اس اللہ کی نیک بندی نے بات کہی تھی. کہا کہ مجھے احساس نہیں رہا کہ وہ جوان تھی یا بوڑھی عورت تھی، میں نے نہیں دیکھا، بس اس کے بال تھے، میری اس پہ نظر ضرور پڑی تھی، اور بولو کانوں میں بول بھی آئے تھے، بس وہ بول تھے، وہ بول تھے، وہ بول تھے.
میں کہ میں نے اس کے پاس کیا تو وہ مئی فوت ہو گئی تھی اور میں اس سے معافی مانگنا چاہتا تھا, مر گئی تھی. تو شیخ نے فرمایا اچھا پھر واحد حال یہ ہے استغفار کر اور ساری امت کے لیے بخشش کی دعا کر, اور ساری امت کی بخشش کی دعا اس کے بہترین بول یہی ہے. اور یہ بول فرمائے پڑھ, اللہم اغفر لی ولوالدی وللمومنین والمومنات والمسلمین والمسلمات. میں سنا تاشکند بخارا سمرکند میں ایک بات لے کے سوچتا رہا, یہاں تو ہر چیز ختم ہو گئی, ان کے نشانات بھی ختم ہو گئے, لیکن جو پوری امت یہ پڑھ پڑھ کے ہدیہ کرتی رہی ان میں سے ان کو بھی ہدیہ ملتا رہا. جو وہاں محدثین تھے, مفسرین تھے, اولیاء تھے, صالحین تھے, وقت کی باکمال ہستیاں تھیں, بڑے بڑے اللہ والے تھے, بڑے بڑے کلندر درویش تھے جن کو باطل نے مٹا دیا. لیکن پوری دنیا جب کہتی ہے میرے ایک نانا تھے, نانی اما کی بڑی بہن تھی, نانی اما کی بڑی بہن تھی نانا رحیم بشر, بہت قرآن پڑھتے تھے اور ایک دعا مانگتے تھے. اب سمجھ آتی ہے یہ دعا مجھے بخارا تاشکند میں جا کے سمرکند میں سمجھ آئی. بوڑھے تھے ہم, چھوٹے ہوتے تھے تو ایک دعا کرتے قرآن پڑھ کے نا, پھر دعا اونچی اونچی آواز میں قرآن پڑھتے تھے, اونچی دعا کرتے تھے, یا اللہ جو میں نے قرآن پڑھا وہ ساری دعاؤں کرتے تھے, شہداء کربلا کو دے, سارے صحابہ کو, کہ صحابہ کے نام, اولیاء کے نام, لیتے لیتے کہتے تھے یا اللہ جو میں نے قرآن پڑھا جتنے بھی شہدے شکستے ہیں ان کو بھی دے. بڑوں کے لفظ تھے یہ, شکستے جن کے نشان ہی مٹ گئے, شکستے کہتے ہیں ان کو جن کے نشان ہی مٹ گئے, اور شہدے کہتے ہیں جو بیچارے جن کا کوئی وارث ہی نہیں ہے. شہدے شکستے یہ بات اب سمجھ آئی جا کے وہاں جا کے, ان کا تو کوئی دینے والا ہی نہیں ہے, انہیں پڑھ کے کون بخشش کا سامان دے گا, انہیں پڑھ کے کون کہے گا اللہ کا نام دے گا, ان کو خود اللہ نہیں آتی, دینے والوں کو نہیں آتی, کیا کریں گے. یہ جو آپ پوری امت کا تصور کر کے کرتے ہیں وہ ان تک جو ہدیے پہنچتے ہوں گے وہ آپ کے لیے, وہ ولی, وہ اللہ کی ہستیاں کیا دعائیں کرتی ہوں گی. اور پھر جب قافلہ بن کے گیا ہے پاکستان سے تسبیح خانے سے اور ان کو جا کے ہدیہ دینے گیا ہے, پھر ان کا کیا حال ہوگا دعاؤں کا. اس لیے تو کہتا ہوں میرے ساتھ چلو, سوچیں تو صحیح, یہ جو قافلہ بن کے گیا, چلو میں قافلے کی بات بتاتا ہوں. امام احمد بن حنبل رحمت اللہ علیہ, تاؤن کا زمانہ تھا اور تاؤن کے زمانے میں امام احمد بن حنبل رحمت اللہ علیہ, تو زیادہ دیر تو نہیں ہوگی, کتنے منٹ ہو گئے اب تک میرے درس کو, اچھا ابھی تو تھے, تھک تو نہیں گئے, تھکے مارے کٹے. امام احمد بن حنبل رحمت اللہ علیہ تاؤن کا زمانہ, اور تاؤن کے زمانے کا حال یہ ہوتا تھا کہ ایک گھر والا اگر مرا ہے تو پھر اوروں کو چھوڑ دیتے تھے, دوسرا مرا, تیسرا مرا, چوتھا مرا, پھر حتیٰ کہ ایک حالات ایسے بھی آئے کہ گھر کے کمرے میں میتیں ڈال اور دروازے کو لیپ دیا, وہی قبر, وہی کفن, وہی جنازہ, وہی سب کچھ تھا. تاؤن تو تاؤن کے زمانے میں امام احمد بن رحمۃ اللہ علیہ جنازوں میں شریک ہوتے تھے اور قبرستان والوں کے دروازے پہ کھڑے ہو کے نا قبرستان کے کنارے ان کی مغفرت کی دعا فرماتے تھے. فرمانے لگے امام احمد بن حنبل کے میں ایک دفعہ نہ جا سکا اور کسی مجبوری یا کوئی معذوری کی وجہ سے نہ جا سکا, ایک بہت بڑا ہجوم آیا لوگوں کا اور آ کے سلام عرض کیا, آپ کون ہیں؟ کہا کہ ہم وہ سارے قبرستان والے ہیں, جب آپ آتے ہیں ہمیں بڑی راحت ملتی ہے اور جب آتے ہیں ہمیں بڑی خوشی ہوتی ہے, ہم دعائیں کرتے ہیں, آپ نے آنا ہی چھوڑ دیا. پھر میں نے ان سے کہا انشاءاللہ میں اب آیا کروں گا آپ کے پاس اور آپ کو نہیں بھولوں گا, اب آیا کروں گا, اب نہیں بھولوں گا.
آپ یہ جو بیٹھ کے دعائیں کرتے ہیں ساری امت کو اللہ ہدایت دے دے, ساری امت کو ایمان دے دے, اللہ ساری امت کی بخشش کر دے, اور آپ جو بیٹھ کے دعا مانگتے ہیں نا, سنو اب اس دعا کی تاثیر بتاتا ہوں. اس کی تاثیر بھی مجھے وہیں جا کے کھلی, بخارا, سمرقند, تاشکند میں وہیں جا کے کھلی. اچھا اب سمجھ آئی, یہ وہ پٹی ہے ساری کی ساری, وہ ساری پٹی جتنی بھی ریاستیں ہیں وہ پٹی ہے ساری کی ساری, اور یہ بات مجھے جا کے آذربائیجان میں باکو میں کھلی. یہ وہ پٹی ہے ساری کی ساری جن کو کوئی دینے والا نہیں, جن کو کوئی بخشنے والا نہیں, جن کے لیے کوئی پڑھنے والا نہیں, جن کو کوئی ہدیہ دینے والا نہیں. تسبیح خانے میں یا دنیا کے کسی کونے میں کوئی بندہ بیٹھ کے امت کی مغفرت کی دعا کر رہا, اور اللہ امت کی مغفرت میں جو ہدیہ دیتے ہیں ان کو بھی پہنچتا ہے, اور اس کی قبولیت کی وجہ کیا ہے, اب راز پتا چلا. وہ راز مجھے پھر کھلا, وہ یہ کھلا کہ جب ہم ان کو ہدیہ دیتے ہیں تو ادھر سے وہ ہمیں ہدیہ دیتے ہیں, آمین کا بھی اور دعاؤں کا بھی. اس لیے 27 دفعہ جو بندہ یہ دعا پڑھتا ہے وہ مقبول بن جاتا ہے, محبوب بن جاتا ہے, اس کی دعائیں منہ پہ ہاتھ پھیرنے سے پہلے قبول ہوتی ہیں, اس کے مسئلے حل ہوتے ہیں, اس کی مشکلیں دور ہوتی ہیں. اور حدیث میں, صحیح حدیث میں یہاں تک ہے, جو بندہ یہ دعا, کون سی دعا, اللہم اغفر لی ولوالدی وللمومنین والمومنات والمسلمین والمسلمات الاحیاء منہم والاموات, جو یہ بندہ 27 دفعہ پڑھے گا اس کی دعائیں قبول ہوتی اس لیے ہیں کہ ادھر سے آمین بھی آتی ہے, اور ادھر سے دعاؤں کی قبولیت کے لیے وہ ہمارے حق میں دعائیں بھی مانگتے ہیں. اور جب وہ دعائیں شروع کر دیتے ہیں, میری حیثیت تو مجھے پتا ہے, وہ اللہ کے بڑے بڑے اونچے محبوب ہستیوں, ساری دنیا کو جو فیض ملا ہے امام بخاری سے ملا ہے قرآن کے بعد, اور بڑی بڑی ہستیاں وہاں پر سو رہی ہیں. انہوں نے بھیج دیا ہدیہ, فرشتوں نے کہا, میں ایک مثال دے رہا ہوں, بابا جی سو رہے تھے سکون سے, دروازہ کٹکھٹایا, ابھی کون, انہوں نے کہا جی میں پاکستان سے ایک بندے نے ہدیہ بھیجا ہے آپ کے لیے, وہ آپ کا پارسل ہے, وہ دینے آیا ہوں. اچھا بھائی, بابا جی اٹھے, لاٹھی اٹھائی, لاٹھی اٹھا کے دروازے پہ گئے, دروازہ کھولا, اللہ کا بھی لوگ تو ہمیں بھول گئے تھے, ہمیں کون ہدیہ دینے آیا, اور نا جی نا ہدیہ دینے والے ہیں, یہ میں آپ کا ہدیہ پارسل لایا ہوں, مہر لگی ہوئی ہے. انہوں نے مہر کھولی نا, بڑی تحفے تھے, بڑی نعمتیں تھیں, لاجواب چیزیں تھیں. کتابوں میں یہاں تک ہے, جو آپ اپنی میت کے لیے, ذرا غور سے سنیے گی یہ بات, جو آپ اپنی میت کے لیے ہدیہ دیتے ہیں, کل, کلمہ, نماز, تسبیح, صدقہ, زکات, خیرات, عشر, یا ان کی طرف سے استغفار, یا ان کے لیے کوئی نیکی کا کام, خیر کا کام, بھلے کا کام, آپ ہدیہ بھیجتے ہیں, بڑے بڑے سونے اور چاندی کے تھال ہوتے ہیں, ان تھالوں کے اندر وہ ہدیہ سجا اور نور کے رومال اس کے اوپر ٹھانکے ہوئے ہوتے ہیں. ہاں وہ ٹھانکے ہوئے ہوتے ہیں. نور کے بال رومال سے ٹھانکا ہوا, اور وہ صاحب کو ملتا ہے, بابا جی کے پاس پہنچا گیا, سمرقند, تاشکند, بخارا, ہدیہ. انہوں نے کہا صدیوں سے لوگ ہمیں بھول گئے, کہاں سے آیا؟ انہوں نے کہا جی فلاں جگہ سے آیا, ایک دیوانہ بیٹھا تھا, اس نے تسبیح خانے میں ایسے آگ لگا دی اور لوگوں نے پڑھنا شروع کر دیا, اور بابا جی آپ کے پاس ہدیے. کہنے لگا بیٹا اللہ تجھے جزائے خیر دے, بیٹا تیری عمر میں برکت ہو. وہ جو بابا جی چھو بے ساختہ دل سے دعائیں نکلی, ادھر تیرے کام بن گئے, ادھر تیرے مسئلے حل ہو گئے, اور ادھر تیری مشکلیں دور ہو گئیں, اور ادھر تجھے منزلیں مل گئیں. بولو کوئی مشکل کام ہے؟ خدا خدا بخش صاحب رحمت اللہ علیہ نے فرمایا, اچھا میں نے تجھے کہا تھا تو خوار ہو جائے, اچھا انشاءاللہ مر بھی گئی ہے, معافی بھی نہیں مل سکتی, رستے بھی سارے بند, منزل بھی سارے بند, سب کچھ ختم, کوئی حرج نہیں, تو یہ پڑھنا شروع کر دے اور ہدیہ بھیجنا شروع کر دے. اس نے پڑھنا شروع کیا اور ہدیہ بھیجنا شروع کیا, ہدیہ بھیجنا شروع کیا. صاحب کہنے لگے ہم گئے وہاں, ہم گائے گئے وہاں, آگے تاشکند سے آگے 200 کلومیٹر آگے ایک جگہ گئے. جب وہاں گئے वहां रोते हुए कुछ लोग हमें मिले और एक टोकरी ले आए, एक टोकरी ले आए और उस टोकरी में कुछ चमड़े थे, उस चमड़ी की जूतियां थी, कोई हड्डियां थी। ये कहने लगे ये क्या है? कहा ये कुछ लोग थे जो हमारे बड़े कहते थे, ऊंटों पे आते थे, ऊंट की यह हड्डी है और उनकी जूतियां ऐसी होती थी और वो हमें आके अल्लाह अल्लाह सिखाते थे। फिर एक वक्त आया हमारे ऊपर हर चीज के दरवाजे बंद हो गए और हमारे पास सिर्फ यही कुछ है, हमारा दीन भी यही है, हमारा कलमा भी यही है, हमारी नमाज भी यही है, मेरा इश्क भी तू, मेरा यार भी तू, मेरा काबा किबला मस्जिद मिंबर सब कुछ मैं, सब कुछ मेरा यही है। कहा हमारा सब कुछ यही है, हमारे पास यही यादें बाकी हैं, चंद हड्डियां हैं और चमड़े चमड़े के कुछ टुकड़े हैं, कोई नहीं उनका हाल लेने वाला, कोई दीवाना ऐसा नहीं है जो जाके उनका हाल ले, और कोई दीवाना ऐसा नहीं जाके उन्हें सलाम करे, कोई पागल ऐसा नहीं जो कहे कि मैं अपने मौसनों का शुक्रिया अदा करूं, कोई नहीं है। मुझे तो उसी मजमे से 100 बंदा चाहिए जो कहे दीवाने हैं मस्ताने हैं, हमें वो जिंदगी का ताज सर पे सजवाना है और अपने मसाइल हल करवाने हैं और क्यामत के दिन की सुरखरुइयां पानी है कि हम उनके पास गए थे और उन उन शिकस्ता और शोधों और शिकस्तों के पास आए जिनका किसी ने हाल ना पूछा, उन शोधों और शिकस्तों के पास। तो शेख फरमाते हैं कि मैंने जब उसे बताया और रब ने उस पे जो खुशहाली के दरवाजे लौटाए, जिसको बद्दुआ मिली कि तू खुआर हो, और खुआरी से अल्लाह ने उसको इज्जत दी और शहंशाही दी और फिर सब्जा और फिर बरकतें और फिर वही दौलतें और फिर वही खुशियां और फिर वही तमंगरी और फिर वही माल और नेमतें दी। अब तो असल में खुफिया तौर पर ये अल्फाज पढ़ के और उम्मत के लिए दुआ मांग के अपने आप का तहफ्फुज कर रहे हैं बुनियादी तौर पे। पता नहीं ना चाहते हो आपके घर में कोई कब्रिस्तान की मिट्टी आ जाए, ना चाहते हो आप किसी की दीवार पे झांक के आपका ऊंट ऊंचा हो जाए, और ना चाहते हो आप किसी के साथ कोई मामला ऐसा हो जाए, पता नहीं हमें क्या खबर है, और हमारे लिए ऐसे फैसले हो जाए कि हमारी मुकद्दर नसीब जो है हमसे रूठ जाए और सो जाए और हमारे लिए तकदीर का निजाम कलम और फिर जाए और हमारे लिए फैसले और हो जाएं, हमें तो कोई खबर नहीं, हमें तो कोई खबर नहीं, हमें तो कोई खबर नहीं। ये जो इस्तिग़फ़ार है हमारी तस्बीहात में, तीन तस्बीहात में, एक तस्बीह दुरूद शरीफ की, एक तस्बीह तीसरे कलमे की और एक तस्बीह इस्तिग़फ़ार की, ये जो इस्तिग़फ़ार है, ये इस्तिग़फ़ार है इसलिए कि हम बचे रहे। ऐसी नादीदा चीज हमारे हमारे सामने आके रुकावट न बन जाए, तो जिंदगी का ऐसा मसला हमारे सामने रुकावट न बन जाए कि हम अपनी मंजिलें खो बैठे, बर्बादियां आ जाए, सवाल आ जाए। मुझे एक मेरे दोस्त ने बताया, भाई मेहमानों को कहां ले जा रहे हैं? नहीं ये हमारे मेहमान, हमने तो इनका शुक्रिया अदा, ये ताशकंद के हैं, मैंने तो इनका सारा शुक्रिया अदा करवाना है भाई। अरे नहीं फ्लाइट का टाइम, बैठ जाओ। मैंने तो इनका शुक्रिया अदा करें सारे, ये हमारे बड़े हैं। अच्छा थोड़ा सा इधर ले आए, अल्लाह इनको जज़ा खैर दे, बहुत अच्छे हैं, हम सब इनका शुक्रिया अदा करते हैं, ये हमारे मुर्शिद ज़ादे हैं। कौन है? इनके बड़ों ने आके हमें दीन दिया, कलमा दिया, ईमान दिया, ये हमारे मुर्शिदजादे हैं, ये हमारे पीरजादे हैं, ये हमारे सैयदजादे हैं, सैयद सरदार के मानों में हमारे सरदार हैं, और ये वो हैं। मैंने इनके लिए कहा भाई इनके लिए कुर्सियों का इंतजाम करो, इनके लिए कुर्सियों का इंतजाम करो, ये मोहसिन हैं और ये मोहसिन हमारे मशहूर हैं। सारे हजरात कहें जी आपका बहुत शुक्रिया, हम सारे आपका शुक्र गुजार हैं। کہ آپ کے بڑوں نے ہمیں دین دیا، ایمان دیا، کلمہ دیا، نماز دیا، آپ کے بڑوں نے ہماری خانقاہوں کو آباد کیا، آپ کے بڑوں نے ہمارے سلسلے نقشبندی کو چلایا، ہمارے سہروردی سلسلے کو چلایا، قادری سلسلے کو چلایا، اور آپ کے بڑوں نے ہمارے سہروردی، قادری، چشتی، یہ سارے سلاسل ان کے بڑوں کی برکت سے ہماری خانقاہیں، ہمارا صوفیزم اور ہماری حق ہو کی آوازیں ان کے بڑوں کی برکت سے ہیں، ان کی نسلیں ہیں۔ ارے نسلوں کا خیال کیسے کیا جاتا ہے؟ حضرت دین پوری تشریف لے جا رہے تھے، کالے میاں، شیدانی شریف، کالے میاں، کالے میاں، ریچھ اور کتے باندھے ہوئے، حضرت فرمانے لگے، بھائی بڑوں کی اولاد ہیں، حضرت خواجہ غلام فرید رحمت اللہ علیہ کی اولاد ہے، ان سے جائیں دعا کرائیں۔ اور کالے میاں کو پتا چلا اور کہنے لگے، حضرت دین پوری آ رہے، دوڑے ہوئے آئے کہ حضرت میں نے تو یہ کتے ریچھ باندھے ہوئے ہیں۔ فرمانے لگے، بابا تو ہم سے بڑا ہے، دل کی طرف اشارہ کر کے کہنے لگے، یہ ایک نفس کتا ہم سے نہیں باندھا جاتا، تو اتنے کتے باندھے ہوئے، تو بڑا ہے، چلا میرے لیے دعا کر دے۔ حضرت علی پوری کون؟ مولانا لقمان صاحب فرماتے ہیں، میں اپنے مرشد حضرت دین پوری کے ساتھ گیا، اچ میں جوتے اتار دیے۔ میں نے کہا کیا؟ اور ان کے جو اولاد تھی ان سے جھک کے مل رہے ہیں ہاتھ، اور اتنی بڑی ہستی جن کے کشف کے کمالات، اور جن کے جھوٹے سے کائنات کے بڑے بڑوں کو کشف مل گیا، وہ ہستی۔ میں نے کہا، حضرت میں جانتا ہوں ان کو، یہ کیسے ہیں؟ آخر بول پڑا لگا، مولوی لقمان چپ کر، ودیان کی آل ہے، بڑوں کی اولاد ہے، ہمیں بڑوں کی اولاد، اور ان کی ہستیوں کے تیرے درد کتیاں نال ادب، تیرے درد کتیاں نال ادب، ہم تو تیرے در کے کتوں کے بھی ادب کرتے ہیں، ہم تو تیرے در کے کتوں کا بھی احترام کرتے ہیں، کتوں کا بھی ادب کرتے ہیں اور کتوں کا بھی احترام کرتے ہیں۔ میں کہ یہ دعا جو آپ پڑھتے ہیں نا، آج آپ کے اوپر نقطہ کھلا، یہ جو میں عرض کرتا رہتا ہوں، امت کے لیے دعا مانگیں، انسانیت کے لیے دعا مانگیں، عالم کے لیے، اس لیے کہتا ہوں کہ ان لوگوں کو، جن لوگوں کو دنیا بھول گئی ہے، آپ ان کے لیے بیٹھ کے مانگیں گے، جب ان کے لیے مانگیں گے بیٹھ کے، تو ان کے روحیں ٹھنڈی ہوں گی، ان کی روحوں میں فرحت آئے گی، ان کی روحوں میں راحت آئے گی، ان کے روحوں میں بے قراری، بے چینی آئے گی۔ اس نے ہمیں ہدیہ بھیجا، حدیث میں آتا ہے، تحادو تحابو، ہدیہ دو محبتیں بڑھتی ہیں، تو ہدیہ مال کا بھی ہوتا ہے اور ہدیہ اعمال کا بھی ہوتا ہے، ہدیہ مال کا بھی ہوتا ہے اور ہدیہ اعمال کا بھی ہوتا ہے، تو ہمیں ہدیہ بھیجنا ہے، اور جب ہدیہ بھیجتے ہیں ہمارے کام بن جاتے ہیں، ہماری مشکلیں ٹل جاتی ہیں، ہماری پریشانیاں دور ہو جاتی ہیں، ہمارے دکھ، ہمارے درد، ہماری زندگی کے کوتاہیاں ختم ہو جاتی ہیں۔ یہ دعا 27 دفعہ اپنی زندگی کا حصہ بنا لے، صرف 27 دفعہ روایات میں آیا ہے، اور جو کوئی زیادہ پڑھ لے اس کو زیادہ فائدہ ملے گا، اور جو زیادہ پڑھ لے اس کو اور زیادہ فائدہ ملے گا، اور زیادہ پڑھ لے اس کو اور زیادہ فائدہ ملے گا۔ کیوں؟ سمجھ یہ آئی ہے کہ ایک وہ ہیں جن کو پڑھ کے دینے والے بہت ہیں، شیخ نے لکھا ہے، ایک درویش فرماتے ہیں کہ میں نے خواب میں دیکھا قبریں پھٹی، میں اس کا ایک اور واقعہ سناتا ہوں، قبریں پھٹی اور قبرستان میں سے لوگ نکلے اور کچھ چیز چن رہے ہیں، ایک صاحب بیٹھے ہیں ٹھاٹ سے، ٹانگ پہ ٹانگ رکھ کے، وہ کچھ بھی نہیں چن رہے، وہ کچھ بھی نہیں چن رہے، ٹھاٹ ایسے ٹانگ پہ ٹانگ رکھ کے بیٹھے ہوئے، ٹھاٹ سے کچھ بھی نہیں چن رہے بیٹھے ہوئے۔ تو میں نے ان سے جا کے پوچھا، آپ کیوں نہیں چن رہے، اور یہ کیوں چن رہے، اور کیا چن رہے؟ انہوں نے کہا، جو لوگ ان کی رشتہ دار، اپنے غیر، ان مرحومین کو جو ہدیہ بھیجتے ہیں، کوئی صدقہ، کوئی خیرات، کوئی دعا، کوئی ہدیہ، یہ وہ چن رہے ہیں، آپ کیوں نہیں چن رہے؟ کہا کہ میرا ایک بیٹا ہے فلاں بازار میں اس نام کا اور فلاں میٹھی مٹھائی بیچتا ہے، وہ مجھے روز ایک قرآن پڑھ کے ہدیہ دیتا ہے، مجھے چھوٹے چھوٹے ہدیہ نہیں چاہیے، اور بڑا ہی ہدیہ مل جاتا ہے، میں ہول سیلر ہوں۔ میں گیا اس پتے پہ جس پتے کو انہوں نے درویش نے بتایا تھا، جب اس پتے پہ گیا تو دیکھا کہ ایک جوان ہے ایک میٹھی چیز بیچ رہا، اس کی زبان ہونٹ ہل رہے، تو میں نے اسے سارا واقعہ سنایا، کہا کہ یہ معاملہ میرے اور اللہ کے درمیان تھا، کہ آج تک میں نے کسی کو نہیں بتایا کہ میں ایک قرآن روز ختم کرتا ہوں، واقعی میں ختم کرتا ہوں، اور جو ختم کرتا ہوں اپنے ابا والدین کو ہدیہ کرتا ہوں۔ اس سے کے بعد فرماتے ہیں کہ میں نے پھر خواب دیکھا، قبریں پھٹی، لوگ چن رہے، اب کی بار وہ بھی چن رہے جو پہلے ٹھاٹ سے بیٹھے تھے، تو میں نے ان سے پوچھا آپ کیوں چن رہے؟ کہا میرا بیٹا فوت ہو گیا جو مجھے گفت اور ہدیہ دیتا تھا، میرا بیٹا فوت ہو گیا جو مجھے گفت اور ہدیہ دیتا تھا، اور میرا بیٹا مر گیا۔ یقین جانیے، یقین جانیے، بہت عجیب باتیں ہیں، بہت عجیب کیفیتیں ہیں۔ آپ یہ جو وظیفہ پڑھیں گے نا صرف 27 بار، اب میرے ساتھ پڑھیں سارے، اللہم اغفر لی ولوالدی وللمومنین والمومنات والمسلمین والمسلمات والاحیاء منکم والاموات، 27 دفعہ، صرف 27 دفعہ، اور اگر زیادہ پڑھ لیں تو، اگر زیادہ پڑھ لیں تو کمال، صرف 27 دفعہ۔ مجھے ایک ساتھ کہنے لگے، جب بھی مجھے کوئی مشکل آتی ہے، پریشانی آتی ہے، الجھن آتی ہے، دکھ تکلیف آتی ہے، بس میں یہ 27 دفعہ گڑ گڑا کے پڑھ کے ان بولوں کے وسیلے سے اللہ سے مانگتا ہوں، میری مشکل ٹل جاتی ہے۔ اور اس کا ایک عجیب وعدہ ہے اس کے پڑھنے کا، اور وعدہ سنو، ایک انوکھا وعدہ ہے، کس کا؟ میرے کملی والے کا، اللہ سچا اس کا حبیب سچا، اور سچوں کا سچا۔ ایک اور عجیب وعدہ ہے اس کے پڑھنے پہ، اور میں جو اس کو پڑھے گا وہ مستجاب لوگوں میں ہوگا، اور جو وعدہ میں بتا رہا ہوں وہ یہ ہے، اس کے ذریعے سے اللہ کی مخلوق کو رزق ملے گا، اس کے ذریعے سے۔ یہ لفظ کیسا عجیب ہے، اس کے ذریعے سے اللہ کی مخلوق کو رزق ملے گا، اس کے ذریعے سے اللہ کی مخلوق کو کیا ملے گا؟ رزق ملے گا۔ اب آپ چاہتے ہیں کہ آپ کے ذریعے سے اللہ کی مخلوق کو رزق ملے، آپ میری طرف توجہ کریں، ذرا میری طرف توجہ کریں، آپ کے ذریعے سے اللہ کی مخلوق کو رزق ملے، خود آپ کو پھر کتنا ملے گا؟ آپ بتائیں مجھے، آپ کو کتنا ملے گا؟ کوئی گمان ہے آپ کو کتنا ملے گا؟ کوئی آپ کو گمان ہے کہ آپ کو اتنی عزت عظمت ملے گی اس کے پڑھنے سے؟ آپ سوچ نہیں سکتے، آپ گمان خیال نہیں کر سکتے کہ آپ کو کتنی عزت کتنی عظمت ملے گی اور آپ کو کتنا رزق ملے گا۔ آپ تشریف لائیں، پتیارا سے ان کی کرسی یہاں لے آئے، آپ کو کتنی عظمت ملے گی، کتنا وقار ملے گا۔ بیٹے کی بھی ساتھ لیں، چلا گیا، اچھا ہو، یہاں کرسی رکھی، اوپر کرسی، ادھر رکھے نا، میرے ساتھ رکھے، ہاں آپ یہاں کرسی، آپ تشریف آئے۔ سچی بات بتاؤ، یہ لوگ قابل زیارت ہیں، میں جناب بختیار مومنوف صاحب کا مشکور ہوں، آپ سارے سب کی طرف سے میں ایک قاصد ہوں، کیوں جی میری بات کی تائید ہے کہ میں جناب محترم شوکت مرزا صاحب جو ان کے ملک کے صدر ہیں، اور اپنے ملک کے صدر بھی اپنے ملک کے حکمرانوں کا بھی مشکور ہوں، कि उन्होंने हमारे लिए वहां जाने की राहें खोली। मैं उन सब का मशकूर हूं और ये हमारे बड़े हैं, मैं कहता हूं इनका देखना भी सवाब है। इनका देखना भी सवाब है, इनसे मिलना भी सवाब है। यकीन जानिए इन्होंने किन दौर के अंदर अपने दीन को बचाया, अपने कलमे को बचाया। आज इन हजरात की वजह से हम जा सके, वहां तो जाने में पाबंदी थी। मैं एक बार फिर जनाब शौकत मिर्जा साहब उज़्बेकिस्तान के सदर हैं उनका भी, और हमारे मुल्क के जो सफी हैं उनका नाम क्या है सफी साहब, जनाब फुरकान सिदिकोव साहब, जो हमारे फुरकत सिदिकोव हमारे जो मुल्क के सफीर हैं उज़्बेकिस्तान के इस्लामाबाद की एम्बेसी में एम्बेसिडर हैं उनके, मैं और अपने मुल्क के जितने भी मेरे मुल्क के जो हैं बादशाह हैं मैं उन सब का भी, कि उन्होंने हमारे लिए राहें खोली, रास्ते खोले, हमें अपने बड़ों की ज्यारतें करवाई। ये हमारे पीर जाते हैं नहीं है, है? इनकी बरकत से तो औलिया मिले हैं सारे। अगर किसी ने मस्जिद वजीर खान देखी है और समझ ले वहां सारी इमारतें ऐसी बनी हुई हैं, ये तामीर वहां से आई है, दिल्ली दरवाजे में मस्जिद वजीर खान जाके देख लो। इन लोगों की बरकत से खानकाहें आबाद हैं, औलिया की आस्ताने आबाद हैं, इन लोगों के दरबार से काल अल्लाह काल रसूल के नगमे हैं। ये हमारे उस्ताद जाते हैं, ये हमारे पीर जाते हैं, ये हमारे मुर्शिद जाते हैं, ये हमारे बड़े हैं, और इनकी बरकत से हमें दीन मिली। अल्लाह पाक जल्ला शानू इनको सदा बात रखे, सदा शाद रखे, झोंका बात रहा में बहुत बहुत नेमत है। ये लोग बहुत नेमत है। मैं ऑनलाइन सारी दुनिया मुझे देख रही है, पूरे वर्ल्ड में अल्लाह मेरी आवाज पहुंचा रहा है, 216 मुल्क में जजीरों समेत अल्लाह पाक तस्बीखाने की आवाज को पहुंचा रहा, करोड़ों तस्बीखाने के फेसबुक की रीच होती है हमारी हर महीने 7 करोड़ 5 6 7.5 8 9 11 12 करोड़ होती है। ये निजाम है अल्लाह चला रहा। मैं सारी पूरी दुनिया में मेरा पैगाम है कि पूरी दुनिया वाले इनका शुक्रिया भी अदा करें और इनकी इज्जत भी, इनका इकराम भी, इनका एहतराम भी, इनके रिस्पेक्ट भी हमारे दिलों में हो। अब बैठ के जिक्र करेंगे। आज मैं इस खत्म खाजगान में इनको इसलिए शामिल करूंगा, इनके बड़ों ने हमें यह सिखाया था। ये जिक्र खास पता है कौन सी चीज है, पता है आपको ये कौन सी चीज है? ये वो चीज है जो इनके बड़ों ने हमें दी थी और ये सदियों से चला आ रहा है। ये जो आज आपका हाथ में जिक्र खास का कार्ड है ना, और आज हम बैठ के नफी असबाब का जिक्र करेंगे, नौचंदी है, ये इनके बड़ों से मिला था, आज ये हमारे बड़े हैं। तो बड़ों की सोहबत में बैठ के अगर करेंगे तो उसकी खैर भी और होगी, क्या ख्याल है? हाँ, इस एक छोटा सा वाक्य सुना के फिर हम जिक्र करते। एक छोटा सा वाक्य सुना, शेख हदीस रहमतुल्लाह के वाकयात में है, मौलाना ज़करिया रहमतुल्लाह के वाकयात में है कि बाज़ोकात जब चिश्ती सिलसिले का जिक्र करवाते थे और अस्बाक देते थे तो हजरत के मोहल्ले में एक साहब थे। वो साहब वो थे कि बिल्कुल दीन से दूर, हर लिहाज से कुछ भी नहीं, कबूतर उनने पाले हुए थे और उनकी जिंदगी में कुछ भी नहीं। हजरत बुलाते थे ना बाजों का, मुराकबा करवाते थे, बिजली बंद कराते थे और जिक्र करवाते थे। मेरी बात गौर से सुनिएगा, अभी कबूलियत का वक्त है और मिलने का वक्त है, झोलियां भरने का वक्त है, तो उनको साथ बिठा लेते थे। एक दफा, दो दफा, चार दफा, एक दफा किसी ने पूछा, हजरत ये बंदा तो मोहल्ले का कबूतर बाज है, हम जानते हैं, इसके साथ पता नहीं और कितने ऐब लगे हुए हैं, तो अब इसको साथ बिठाते हैं। अब सवाल तो सुन लिया, जरा जवाब भी सुन लिया। क्या सवाल है? اور کہتے تھے بھائی ان کی نسلوں میں سے بڑے آئے تھے سہارنپور میں اور انہوں نے آ کے دین پھیلایا تھا اور ان کی نسلوں کے شجرے میں جانتا ہوں اور ان کی نسلوں کے میں محسن احسان مند ہوں, یہ احسان مندی کے جذبے کے طور پہ میں ان کو بٹھاتا ہوں. اور پھر فرمانے لگے جس دن میں ان کو بٹھاتا ہوں میری وہ ہر دعا قبول ہو جاتی. میں بعض اوقات حضرت لاہوری سے ملاقات کرنی ہو نا میں ان کی مسجد میں چلا جاتا ہوں, رات کو خواب میں آ جاتے ہیں, جب بھی جاتا ہوں آتے ہیں خواب میں اور باتیں سناتے ہیں, باتیں کرتے ہیں, واقعات بہت سوال و جواب ہوتا ہے. جب بھی میں جاتا ہوں ان کو اتنا اچھا لگتا ہے کہ میرا وہاں یہ گیا ہے. اور آج ہم ان کو بٹا کے ان کے بڑوں کا ذکر کرائیں گے اور ان کو دعا میں شامل کریں گے اور انشاءاللہ قبولیت کی قبولیت ہے. اٹھ یار فرید تھی شادول, مجھا کو نہ کر یادول, اے جھوکاں تھیسن آبادول. اللہ پاک ہماری حاضری کو قبول فرمائے. اب بیٹھ کے اللہ کا ذکر اللہ کے دھیان سے کریں گے, پوری توجہ سے, پورے یقین سے, پورے اعتماد سے. اور کچھ اعلانات ہیں جن میں آپ کی تھوڑی سی توجہ چاہیے, اس اعلانات میں آپ توجہ فرمائیں گے تو پھر آئندہ سفر میں میرے ساتھ چلیں گے. میں ساتھ بٹھائیں, آگے بٹھا دیں, کرسی ہٹا دیں, ادھر آپ بیٹھے تشریف بھائی جگہ وہ جائے نماز بچھائیں کے نیچے بچھائیں, آپ مان جائیں, درخواست ہے ہماری. اچھا جی, آج ایک تو نکاح بھی ہوگا انشاءاللہ, نکاح کی سادگی ہماری زندگی میں آ جائے, اور دوسرا تو سفر میں میرے ساتھ چلیں گے نا. اچھا جی, اور اگلا سوال ہمارا اعلان ہے انشاءاللہ افریقہ 3 روزہ روحانی چلا اور دعا 28 نومبر سے بروز جمعرات سے 1 دسمبر تک حجویری محل میں ہوگا. اور افکری حویلی کا روحانی چلا اور دعا, درود شریف کا ایک خاص چلا کرایا جائے گا افکری حویلی احمد پور میں 21 فروری بروز جمعہ سے 23 فروری بروز اتوار دعا اور اجازت ہوگی. اس میں صرف ہم 313 افراد مرد اور عورتیں شامل کریں گے. سپیکر والی جماعت مزید توجہ فرمائیں تو انشاءاللہ مزید سپیکر کا نظام بہتر ہو. اس میں اعظم قدم انشاءاللہ 30 جون بروز اتوار نماز فجر کے فوراً بعد ہوگا. اس کے بعد دعا بھی ہوگی, مراقبہ بھی ہوگا, کشف المحجوب کا حلقہ بھی ہوگا. میرے تو جون لکھا ہوا ہے, کسی نے پھر لکھا نہیں, جولائی ہے, 30 جولائی, یہاں تو تبدیل نہیں کیا نا اللہ والے آپ نے, 21 جولائی. جزاک اللہ, ذرا تھوڑی سی دیکھ لیا کریں, آپ کے ذمے کاغذ ہوتا ہے آپ دیکھ لیا کریں. اور 21 جولائی کو انشاءاللہ تعالی خواتین ہر حال میں دم میں شامل ہو سکتی ہیں, اور انشاءاللہ کشف المحجوب کا حلقہ بھی اور دعا بھی, خدمت والوں کا درس اور مذاکرہ بھی ہوگا. اور جن حضرات کو پوسٹیں نہیں ملتی ہماری فیس بک ریچ پر جا کر, فیس بک پیج پر جا کر سیٹنگ کا طریقہ دیکھ لیں, ایک کاپی بنائیں اپنے تجربات مشاہدات روحانی, اس میں مسلسل لکھیں اور ہمیں بھیجا کریں. اپنی موبائل اپلیکیشن تیار ہے, پلے اسٹور سے جا کر ڈاؤن لوڈ کر لیں, اپلیکیشن کا نام اپکری ہے. جو حضرات درس کے چھوٹے بڑے کلپس بنانے کا جذبہ رکھتے ہیں وہ ٹیلینار کے نمبر پہ اپنا میسج ضرور بھیجیں. اور تسبیح خانے میں مختلف شعبوں کے خدمت کرنے والے حضرات روزانہ ہمیں وقت دیں چاہے تھوڑا دیں, اور لائیو انگلش کے ترجمہ کرنے میں ہمیں مزید توجہ چاہیے احباب کی, اور درس لکھنے والے حضرات بھی توجہ کریں. درس کے بعد لنگر کا انتظام اوپر چھت پر ہے, اور جب بھی درس کے لیے تشریف لائیں, رہائش کے لیے تشریف لائیں تو بستر ہمراہ ضرور لائیں. ابھی نماز عشاء ہوگی اور اس کے بعد بقیہ نماز, اگر دوسری نماز جماعت سے ہے ہمارا نیچے ہال ہے حسینی ہال, ہال نمبر 6, اس میں ادا کی جائے گی. ایک مستقل اعلان جو ہم چلاتے ہیں, حامیم لایون سارون, حامیم لایون سارون 313 بار, تسبیح خانے کا نظام, درود محل, سارے نظام کی حفاظت, کفایت, کفالت کے لیے ضرور پڑھا کریں, اور ضرور یہ ہدیہ ہمیں چاہیے, آپ توجہ فرمایا کریں. اور اس طرح حامیم لایون سارون کے ساتھ یا حفیظ و یا سلام, اپنے طبی روحانی تجربات ضرور لکھا کریں، خدمت اور عبادت کے لیے تسبیح خانے میں چند دن چند ہفتے ضرور گزاریں، اور ریٹائرڈ حضرات اپنی زندگیاں بقیہ زندگی وقف کریں۔ موتی مسجد میں بعض لوگ میرے نسبت سے کوئی رشتے ناطے جوڑ کے باتیں کرتے ہیں، کوئی ایسی ترتیب نہیں، اسے احتیاط کریں۔ خدمت والوں کو کوئی ہدیہ بخشش یا چندے کی یہاں کوئی ترتیب نہیں۔ ذکر خاص کا کارڈ امانت ہے، ساتھ نہ لے جائیں، اور تسبیح خانہ کی امانت ہے۔ شجرہ طیبہ، منتخب حدیث اور آداب معرفت روزانہ ضرور پڑھا کریں۔ اپنے واٹس اپ ایپ پر روزانہ گھر بیٹھے طبی روحانی ٹوٹ کے آڈیو ویڈیو کلپس حاصل کرنے کے لیے اپنی ویب سائٹ پر جا کر دیے گئے واٹس ایپ ایپ لنک کو جوائن کریں۔ وضو کے لیے اپنے ہی جوتے استعمال کریں۔ ابھی اٹھیں گے تو اپنی جیبوں اور موبائل کی خود حفاظت ضرور کریں۔ گاڑیوں کی موٹر سائیکل پارکنگ میں تعاون کریں، راستے بند نہ۔ رسالے کو مختلف زبانوں میں ترجمے کی کوشش کریں۔ اللہ پاک ہماری حاضری کو قبول کریں۔ اب بیٹھ کے اللہ کا ذکر اللہ کے دھیان سے کریں گے۔ ذکر خاص ہوگا، پھر اسم اعظم کا ذکر سلطان الاذکار ہوگا، پھر مراقبہ ہوگا، اور پھر دعا ہوگی انشاءاللہ۔ اب قبولیت کی گھڑی، پوری توجہ، پورا دھیان اور مستقل مزاجی سے انشاءاللہ۔ سبحان اللہ۔
پہلے سلطان الاذکار ہوگا، اس کے بعد انشاءاللہ مراقبہ ہوگا، پھر دعا ہوگی۔ اللہ کا ذکر اللہ کے دھیان کے ساتھ، اور دعا دعا کی پوری قبولیت کے یقین کے ساتھ۔ بجلی بات کرتے ہیں ساتھ۔
افضل الذکر لا الہ الا اللہ، لا الہ الا اللہ،
Thank you. يا اول الاولين ويا اخر الاخرين يا ذا القوه المتين یا راحم المساکین، یا راحم المساکین، یا راحم المساکین، یا ارحم الراحمین، یا کرم الاکرمین، یا اجود الاجودین، یا ذا الجلال والاکرام. ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. رب اني لما انزلت الي من خير فقير، رب اني لما انزلت الي من خير فقير، رب اني لما انزلت الي من خير فقير. اے اللہ، ہم فقیروں کی دعاؤں کو قبول فرما، ہم فقیروں کی دعاؤں کو قبول فرما، ہماری ضرورتیں غیب سے پوری فرما. اے اللہ، کامل ایمان عطا فرما، کامل اخلاق عطا فرما، اور کامل برکت اور عافیت عطا فرما. دل کی دنیا بدل دے مولا، من کی دنیا بدل دے، اور جذبوں کی دنیا بدل دے. اللہ، ہماری ضرورتوں کو غیب سے پورا فرما، جو اس دنیا سے رخصت ہو گئے ان کی مغفرت فرما، یہ بخشش فرما، ان کے حالات پہ درگزر فرما، رحمت اور عافیت کے فیصلے فرما. یا اللہ، بے گھروں کو گھر دے دے، بے دروں کو در دے دے، بے سہاروں کو سہارا دے دے. اے کریم آقا، بے اولادوں کو اولاد دے دے، جو در در کے بچھڑے مارے، اور یا اللہ ان کو راہیں اور منزل دے دے. یا اللہ، جن کے بیٹے نہیں بیٹے دے دے، بیٹیاں نہیں بیٹے دے دے، بیٹیاں دے دے. یا اللہ، جن کو بیمار ہیں شفا دے دے، عافیت دے دے، راحت دے دے، رحمت دے دے، کرم اور فیض دے دے. اللہ، ہمیں دنیا آخرت کی ساری ضرورتیں غیب سے دے دے اور پوری فرما دے. تسبیح خانے میں جتنے تیرے بندے اور بندی آئی ہیں، اللہ ان سب کی ضرورتوں کو پورا فرما، ان سب کی مشکلوں کو حل فرما، ان سب کی پریشانیوں کو دور فرما. صدا بن مانگے عطا فرما، صدا بن مانگے عطا فرما، صدا بن مانگے عطا فرما. سخی در در کا بھکاری نہ بنا، اپنے در کا منگتا محتاج بنا، اپنے در کا منگتا بھکاری بنا. یا اللہ، ہمارے اٹھے ہاتھ قبول فرما، ہماری مشکلوں کو حل فرما، ہماری پریشانیوں کو دور فرما. جو مانگا عطا فرما، جو نہیں مانگا عطا فرما، ہماری ہر ضرورت کو غیب سے پورا فرما. یا اللہ، جو مقدمات میں الجھے ان کے لیے عافیت فرما، جو پریشانیوں میں الجھے ان کے لیے راہ نجات عطا فرما. ہمارے ہر تن کو، ہمارے من کو گناہوں سے پاک کر دے، مغفرت کے دروازے کھول دے، بخشش کے دروازے کھول دے. اللہ، بن مانگے عطا فرما، اللہ بن مانگے عطا فرما. یا اللہ، علت ذلت اور قلت سے نکال دے اور اس سے بچا لے. ہمیں دنیا آخرت کی، ہمیں غیب سے ہماری ضرورتیں پوری فرما، اور دنیا آخرت کی ہماری غیب سے مجبوریاں دور فرما، اور ہماری مشکلیں حل فرما، پریشانیاں دور فرما. ہمیں عزت کی راہیں دے دے، عافیت کے راستے دے دے، ہدایت کی ہوائیں دے دے، برکت کے راستے دے دے. اللہ، ہماری ایمان کی، جان کی اور عزت کی حفاظت فرما. اور یا اللہ، تسبیح خانے کی غیب سے کفایت فرما، دائیں بائیں سے وسعت عطا فرما، ویرانیوں سے بچا، فتنوں سے بچا، اہل لوگوں کو متوجہ فرما، قیامت تک آباد اور شاد فرما، اور فتنے سے حفاظت فرما. جو مانگنے آئے انہیں عطا فرما، جو لینے آئے ان کی جھولیاں بھر دے، جو مانگنے اپنے غیب سے دے دے. مولا، کسی کو یہاں سے خالی نہ لوٹا، سب کی ضرورتیں غیب سے پوری فرما، اور سب کی مشکلیں حل فرما، اور سب کی پریشانیاں دور فرما. یا اللہ، ہمارے بختیار مومن افشا ہماری دعوت پہ آئے، ان کے ملک کی حفاظت فرما، ان کی حفاظت فرما. اور اللہ، ہمارے ان بادشاہوں کا جزائے خیر عطا فرما جنہوں نے یہاں جانے کی راہیں کھولیں، ہمیں ان کی زیارتوں کا موقع ملا، ہمیں وہاں کی زیارتوں کا موقع ملا. اے اللہ، یہ موقع بار بار عطا فرما، اور ان کو جزائے خیر عطا فرما، اور ہمیں ان کے قانون کے مطابق چلنے کا سلیقہ عطا فرما اور طریقہ عطا فرما. صدا بن مانگے عطا فرما، صدا بن مانگے عطا فرما، صدا بن مانگے عطا فرما. وصلی اللہ علی النبی الکریم وعلی آلہ وصحبہ واہل بیتہ وعطرتہ اجمعین. آمین برحمتک یا ارحم الراحمین.
یہاں مجلس میں جو بھی ہوگی آپ نے ابھی درس میں جیسے یا اکری میگزین میں کوئی طبی ٹوٹکا یا روحانی عمل سنا ہو پڑھا ہو آپ کے اپنا آزمودہ ہو یا کسی کو بتایا ہو اس کا کوئی تجربہ مشاہدہ ہو تو صرف اعمال کے فائدے مشاہدے اپنے تجربات وہ بیان کریں گے. ذاتی سوال جواب کی مجلس نہیں ہے, کوئی خواب کی تعبیر یا کوئی اور کوئی ایسا معاملہ نہیں ہے, صرف اعمال کے فائدے اور مشاہدے. اور اس کے اختتام پر ایک حسب معمول بیعت کا عمل ہوگا. جو حضرات ساتھی بیعت ہونا چاہتے ہیں بیعت ہو سکیں گے, خواتین کی طرف مائیں بہنیں بھی بیعت ہو سکیں گی, اور نکاح مسنون بھی ہے اس میں بھی تمام حضرات کو شرکت کی دعوت.
جی بتائیں, کون بتائے؟ اصل میں یہ بتانا نہیں ہوتا, شکر گزاری کا ایک جذبہ ہوتا ہے کہ اللہ تو نے مجھ پہ اتنی نعمتوں کی بارش کی, اور میں تجھے اس لیے بتا رہا کہ تیرے بندوں کو بھی پتا چلے کہ تو کتنا کریم ہے. اور جو بندہ یہ بتاتا ہے اس پہ اللہ نعمتوں کی بارش اور کر دیتا ہے. صرف تین چار آدمی بتا دیں کہ اللہ نے انہیں کسی تسبیح سے, کسی وظیفے سے, کسی ذکر سے, کسی عمل سے کتنی نعمتیں دی. ہاں جی, صرف تین چار آدمی, زیادہ نہیں. دو آ گئے, بس دو چار ہو گئے, بس اور نہیں. جی
یا عزیز و بحق کی بسم اللہ الرحمن الرحیم, اس وظیفے کی برکت اور حکیم صاحب کے بتائے کے یقین کے ساتھ میں نے پڑھا اور طلب گاری کے ساتھ پڑھا, اور اللہ پاک نے مجھے ایسا نوازا. ایک وقت ایسا تھا کہ میں ایک بائک بھی نہیں لے سکتا تھا, آج اللہ پاک نے مجھے اپنی گاڑی دی ہوئی ہے, برس گاڑی ہے میرے پاس. اللہ پاک حکیم صاحب کو ہمیشہ شاد و آباد رکھے.
جی محمد یوسف سنگی امر سے بولا ہوتا ہوں. جی اج واقعہ سنیا کہ پیر صاحب نے 5 روپے دیتے سن اپنے مرید نوں, پیر صاحب نے 5 روپے اپنے مرید نوں دیتے سی. اس طرح میں ایک بڑی دیر ہو گئی پرانا واقعہ سنیا ہوا, ایک پیر نے اپنے مرید نوں 50 روپے دیتے سن اسی طرح ہی, لیکن میں اس واقعے تے کوئی ایڈا غور نہیں کیتا, یہ چھپائی رکھا. جی اگر میں کسی کی گل کی تو شاید کوئی لوگ یہ کوئی فتوا لگ جائے. میرا ایک دوست ہے اسی بھولا, فوت ہو گیا ہوں تقریباً 5-6 مہینے ہو گئے. وہ فیصلہ آباد ایک پیر صاحب نے بستی سردار شاہ, پیر سردار شاہ صاحب کے مریض سن, تو کافی عرصہ وہ کول رہے ہیں گزارے وہ کول. انہیں یہ واقعہ سنایا سی لیکن میں نہیں وہ توجہ ایڈی کی. اس تو بعد پھر واپس آ گیا پیر صاحب کے وساؤ تو بعد. اس تو بعد انہوں کا صاحب دادا سی پیر منیر شاہ صاحب, پھر وہ خدمت تو چلا گیا, 8 سال اتنے گزار کے آیا. جی جی, وہ انہیں واقعہ دسیا کہ پیر صاحب نے 8 سال اتنے رہن تو بعد مینو ایک دن آخ دیتا کہ بھولیا تیرا کام سوت ہو گیا, تو واپس چلا جا, میں بھی جان والا میرا ٹائم پورا ہو گیا. تو بھولا اتوں بابے نے چھڈ کے آ گیا. بابے نے بھی تاکید کی تھی کہ میرے مرن سے بھی تو نہیں آنا. تو پھر بابا 3 مہینے بعد فوت ہو گیا, وہ نہیں گیا. امال کے فائدے نہیں, تو میں وہی بتا رہا ہوں. تو پیر صاحب نے 50 روپے دیے اپنے مریض کو اس لیے کہ جبھی فوراً چلے جاؤ چکلے میں ادھر گناہ کر کے آئے. اس نے 50 روپے تو لے لے لیکن وہ چکلے کے جانے کی بجائے اپنے گھر میں چلا گیا. 50 روپے اپنی بیوی کو دیے, بیوی کو مل کر واپس کی پیر کے ساتھ آ گیا. وقت گزرتا رہا, تقریباً 16-17 سال بعد ایک دن پیر کے قدموں میں بیٹھ گیا کہ پیر صاحب اللہ نے ایک بیٹی دی ہے لیکن ہماری عزت اس نے برباد کر دی ہے, دعا کریں اللہ اس کو ہدایت دے دے. پیر صاحب کہنے لگے کہ میں نے آپ کو 50 اس لیے دے دیے تھے کہ میں نے دیکھا تھا کہ آپ کے ہاں ایک بیٹی پیدا ہونے والی ہے, وہ چکلے میں چلی جائے گی, تو آپ گھر میں ہی چلے گئے, اب کیا ہو سکتا ہے. ہاں ایک بات ہے کہ ہم دعا کرتے ہیں کہ اللہ اس کو پورا کر دے. پیر صاحب نے دعا کی, وہ لڑکی اسی وقت فوت ہو گئی. تو میں نے یہ بات اس وقت کی سنی ہوئی تھی, آج میں نے سوچا اگر یہ بات حق ہے تو وہ بھی سچ ہوگی. اللہ تعالیٰ جزائے.
جی السلام علیکم. میرا نام ہارون ہے. تو میں دبئی میں رہتا تھا بچپن سے, تو آپ سے ملاقات بھی ہوئی تھی ادھر. تو آپ نے ایک ورد دیا تھا, یا لطیف ہو یا عالم ہو یا خبیر ہو, اور وہ میں نے پڑھنا شروع کیا. الحمدللہ عروج کی بلندیوں پہ تھا. جیسے میں نے پڑھنا چھوڑا تو سمجھ میں آئی, ابھی ڈیڑھ سال ہو گئے پاکستان میں, یعنی آ گیا واپس. تو اب میں نے آپ کو کتنی بار ملنے کی بھی کوشش کی, نہیں مل سکا. تو ابھی وہ یہ کہ میں نے پڑھا تھا تو عروج تھا میرے اوپر, وہ پڑھنا چھوڑا ہے تو سب کچھ ختم ہو گیا.
جی السلام علیکم, میرا نام ہے. تو رسالہ اکری میں پڑھا تھا کہ مسجد میں نیا جھاڑو دینے سے نا سارے موقع جھڑ جاتے ہیں. تو میری بھتیجی کو بہت زیادہ موقع تھے, تو اس نے جھاڑو دیا تو الحمدللہ دو تین دن میں وہ ختم ہو گیا, غائب ہو گیا, پتہ ہی نہیں چلا وہ کہاں گیا.
درمیان میں یہ چادر ہے, اس کو ساتھی لے رہے, کھول لیں دور تک. اب بیعت کا عمل ہوگا, جو ساتھی بیعت ہونا چاہتے ہیں بیعت ہو سکیں گے, جو حضرات پہلے سے بیعت ہیں وہ بھی شریک ہو سکتے ہیں, خواتین کی طرف مائیں بہنیں بھی بیعت کر سکتی ہیں, اور ساتھی بیٹھ جائیے. اگلے ساتھی کے کندھے بازو پہ ہاتھ رکھیں گے, بیعت میں شرکت ہو جائے گی. چادر کو اور کھول لیں جہاں تک جاتی ہے, باقی حضرات اگلے ساتھی کے کندھے پہ بازو پہ ہاتھ رکھیں گے, بیعت ہو جائے گی.
جمارش کرتا جاؤں دل ہی دل میں دہراتے جائیں, اشہد ان لا الہ الا اللہ وحدہ لا شریک لہ, واشہد ان محمد عبدہ ورسول, لا الہ الا اللہ محمد رسول اللہ, استغفر اللہ ربی من کل ذنب واتوب الیہ. یا اللہ میں نے توبہ کی شرک سے, بدعت سے, صغیرہ کبیرہ گناہوں سے اور تیری ہر نافرمانی سے, عہد کیا تیرا حکم اور تیرے حبیب کے طریقوں کے مطابق زندگی گزاروں گا. یا اللہ میرے عہد کو قبول فرما. بیعت لی میں نے حضرت خواجہ سید محمد عبداللہ حجویری رحمت اللہ علیہ کے سلسلے کے, یا اللہ میری بیعت کو قبول کر. دعا مانگ. برحمت کا یہاں تین تسبیحات کا اہتمام کریں, تلاوت اور نماز با جماعت کا, حلال حرام جائز ناجائز پہ احتیاط کریں. سب سے زیادہ نفع اس کو ہے جو رابطے میں رہے. یاد دہانی کا میں بھی محتاج ہوں, آپ بھی یاد دہانی کے محتاج ہیں, اور درس بہترین یاد دہانی اور درس بہترین رابطہ ہے. کوشش کریں اس میں رابطے میں رہیں. اللہ پاک قبول فرمائے اور برکت عافیت عطا فرمائے. اب نکاح ہوگا, اور بہترین نکاح وہ ہے جس میں سادگی ہو, اور بہترین نکاح وہ ہے جس میں سادگی ہو, اور بہترین ولیمہ وہ ہے جس میں غریبوں کو شامل کیا جائے. اللہ پاک ہمیں ایسی دعوتیں عطا فرمائے جس میں غربا کو بھی شامل کیا جائے. جی خطبہ نکاح کا ہو رہا ہے.
الحمدللہ نستعینہ ونستغفرہ ونؤمن بہ ونتوکل علیہ ونعوذ باللہ من شرور انفسنا ومن سیئات اعمالنا, من یهدی اللہ فلا مضل له ومن یضلل فلا هادی له, ونشهد أن لا إله إلا الله وحده لا شريك له, ونشهد أن سيدنا ومولانا محمد عبده ورسوله صلى الله عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. يا أيها الذين آمنوا اتقوا الله حق تقاته ولا تموتن إلا وأنتم مسلمون. يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء, واتقوا الله الذي تساءلون به والأرحام إن الله كان عليكم رقيبا. يا أيها الذين آمنوا اتقوا الله وقولوا قولا سديدا يصلح لكم أعمالكم ويغفر لكم ذنوبكم, ومن يطع الله ورسوله فقد فاز فوزا عظيما. قال رسول الله صلى الله عليه وسلم النكاح من سنتي. وقال النبي عليه الصلاة والسلام في مقام آخر فمن راغب عن سنتي فليس مني. وهي محمد ناصر منشا میں نے ان حاضر مجلس اور قوم کی موجودگی میں 5000 روپے مہر پر آپ کا نکاح مبین شوکت گفتہ شوکت علی سے کر دیا. محمد ناصر منشا میں نے ان حاضرین مجلس اور قوم کی موجودگی میں آپ کا نکاح مبین شوکت گفتہ شوکت علی سے 5000 روپے مہر پہ کر دیا.
ربنا تقبل منا انك انت السميع العليم وتوب وتوب علينا انك انت التواب الرحيم. اللہ ان جوڑوں کو صدا کی محبتیں خیریں عافیتیں عطا فرما, ان کی نسلوں میں وقت کے ولی اور نیک صالح پیدا فرما. اللہ جن کی شادیوں میں رکاوٹیں دور فرما, جن کے گھر ٹوٹے دل ٹوٹے وہ جوڑ دے, رحم رحمت کے فیصلے فرما. آمین برحمتک یا ارحم.